रेकर्ड गर्छौँ हामी ताकि मान्छेहरूलाई सुन्न मौका होस्। अनि हामी तपाईँलाई मैले त्यो जुन चाहिँ क्रिस्टियनिटी हाम्रो जीवनमा सुसमाचार कसरी काम गर्छ भन्ने कुरामा चाहिँ रोमीको चारवटा पोइन्ट अनि वास्तवमा बाइबलमा तिनवटा पुस्तक एकदम महत्त्वपूर्ण, यो चाहिँ मैले बाइबल कलेजमा सिकेको हो अनि त्यो धेरै बाइबल कलेजमा सिकाउँदैन। त्यो जुन बाइबल कलेजमा म गएँ यो एकदम विशेष खालको हो, यिनीहरूको त्यहाँ चाहिँ बिटिएस गरेका मान्छेहरू अरू ठाउँ बाइबल कलेज पढेका मान्छेहरू पनि आएर त्यहाँ सिकेको हुन्थ्यो अनि त्यो सिकाउने मान्छे एक प्रकारले स्कलर जस्तै र परमेश्वरको वचनमा एकदमै फरक किसिमको प्रकाश भएको व्यक्तिहरू, अनि त्यो मैले महसुस गरेको थिएँ। अनि म आज 35 वर्ष 33 वर्ष भयो होला, 33 वर्ष 34 वर्ष हुन लाग्यो पछाडि म अनुभव गर्दैछु म त्यो बाइबल कलेज नगएको भए म अर्कै खालको क्रिस्चियन हुन्थेँ। त्यो बाइबल कलेजको शिक्षाले मलाई आज यहाँसम्म डोर्याइराखेको छ। तपाईँहरूको अगाडि हप्ता हप्ता उभिने मेरो उत्साह आउने एउटा मुख्य कारण त्यो बाइबल कलेज हो, किन उनीहरूले मेरो समझलाई खोल्ने गरी सिकाएको थियो होइन परमेश्वरको वचनको कुरा अनि पवित्र आत्मामा परमेश्वरको सङ्गतिमा हुने कुरा, अनि त्यहाँ मैले सिकेको यो चारवटा पोइन्ट रोमीमा। वास्तवमा त्यहाँ ग्रेजुएट हुँदाखेरि रोमीको 5 वटा अध्याय चाहिँ कण्ठ गर्नुपर्थ्यो है, रोमी 5, 6, 7, 8 5, 6, 7, 8 4 वटा कण्ठ गर्नु पर्यो, धेरै अरू कुराहरू पनि गर्नु पर्यो। अनि वास्तवमा मान्छेहरूलाई क्रिस्चियन भनेको चाहिँ कस्तो हुन्छ भन्ने उनीहरूले पक्का शिक्षा दिन्थ्यो मानिसहरूको जीवनमा। अनि अर्को त्यो ठाउँमा मैले सिकेको के थियो भने प्रार्थनामा अति नै जोड दिन्थ्यो, हप्तामा एक दिन फास्टिङ हुन्थ्यो जुन चाहिँ प्रार्थनामै समय बिताउने हो, अनि हरेक दिन क्लास सुरुभन्दा अगाडि ग्रुप ग्रुपमा 40 मिनट जस्तो प्रार्थना हुन्थ्यो, त्यसपछि दिउँसो लन्चपछि 2 घन्टा जस्तो दुई दुईजनाको प्रार्थनाको मिटिङ हुन्थ्यो। अब तपाईँले हेर्नुहोस् कतिवटा मिटिङ प्रार्थनाको भयो, यो सबै प्रार्थना अनि मान्छेलाई साँच्ची नै त्यही भएर तपाईँलाई मैले हडसन टेलरको कुरा बढी गर्छु नि अनि एडब्ल्यु टोजरको कुरा गर्छु, डिएल मुडीको कुरा गर्छु, उनीहरूले यी व्यक्तिहरूको प्रेरणालाई विद्यार्थीहरूसँग तालिममा सिकाएर अनि उनीहरूलाई परमेश्वरमा हुर्काउने काम गर्थ्यो अनि त्यो स्कुलको एक नम्बरको पर्पज चाहिँ हरेक व्यक्ति जो स्कुलमा आउँछ उनीहरूले परमेश्वरलाई चिनोस्, त्यो एक अब विश्वास गरिसकेका मान्छेलाई के परमेश्वरलाई चिनाउने, तर कतिचोटि हुन्छ मान्छेहरूले जुन प्रकारले परमेश्वरलाई चिन्नुपर्ने चिन्दैन। तपाईँलाई मैले भन्दै जाँदा तपाईँलाई थाहा हुन्छ परमेश्वरलाई चिनेको मान्छेमा परमेश्वरप्रतिको प्रेम चाहिँ हर कदममा झल्किन्छ, हर कदममा उनीहरूको स्वभावमा उनीहरूको भरोसामा उनीहरूको, अनि आजको विषय करिब करिब त्यहीसँग सम्बन्धित कुरा चाहिँ हामी सिक्छौँ। अनि यो चारवटा पुस्तक मैले अघि भने तिनवटा पुस्तक रोमी एफिसी हिब्रू अति नै यिनीहरूले जोड दिन्थ्यो, अनि एफिसीको पुस्तक चाहिँ मानिसहरूको आत्मिकी लडाइँ, अनि तपाईँले धेरै कुरा 6, 7, 8 वटा क्लास मैले एफिसीको पुस्तकबाट आत्मिकी लडाइँको बारेमा लिइसकेको छु, तर अब अझै 3-4 क्लास यसमा हुन्छ। अब त त्यो एफिसीमा आत्मिकी लडाइँ भन्दा पनि एउटा मुख्य कुरा चाहिँ हामी परमेश्वरको इच्छामा हुँदाखेरि कस्तो जीवन जिउने, जस्तो हाम्रो व्यावहारिक जीवन चाहिँ मण्डलीको बिचमा होइन घरिघरि हामी बाइबलमा भातृ प्रेम भाइलाई प्रेम भाइचाराको प्रेम भनेर पटक पटक पत्रहरूमा देख्छौँ, अनि येशु प्रभुले चाहिँ आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम भनेर भन्नुहुन्छ। वास्तवमा त्यो चाहिँ सबै क्रिस्चियनहरूलाई प्रेम गर्ने कुरा हो, बाइबलमा भाइ प्रेम भनेको चाहिँ विश्वासी विश्वासीको प्रेम, त्यसकारणले हामी विश्वासी विश्वासीको बिचको सम्बन्ध चाहिँ एकदमै विशेष नै हुनुपर्छ, हामीले एकले अर्कालाई सहायता गर्नुपर्छ होइन। हिब्रूको पुस्तकमा सङ्गति भनेर तपाईँलाई मैले भनेको थिएँ नि, हामी मलाई लाग्छ कुनै दिन परमेश्वरको अगुवाई भयो भने त्यो कुरा सिक्छौँ, तर सङ्गति हिब्रूको पुस्तकमा चाहिँ परमेश्वरले हिब्रू 3 अध्यायमा तपाईँले पढ्नुभयो भने 1 अध्यायमा येशु प्रभु बोल्नुभयो, अगम वक्ताहरूद्वारा बोल्नुभयो, जुन परमेश्वरको वचन हाम्रो बिचमा छ त्यो कुराहरू हामी सिक्छौँ। 2 अध्याय 3 अध्यायमा गएपछि तपाईँले के सिक्नुहुन्छ? हामीहरू परमेश्वरको घर भनेको चाहिँ मण्डली, अनि त्यो घर बनाउने चाहिँ ख्रिस्ट येशु हुनुहुन्छ। त्यसकारणले हामी घरको रूपमा बनिँदै जानुपर्छ, अनि त्यो घरको रूपमा बनिँदै जाँदै गर्दाखेरि हिब्रूमा 10 अध्यायमा हामी के सिक्छौँ? हामी घर भएको हुनाले एक अर्कामा सम्बन्धित छौँ, त्यस कारण सङ्गतिमा आउनुपर्छ। त सङ्गतिमा हिब्रू 10:25 सङ्गतिमा आउँदाखेरि 24 के काम गर्ने? हामीले सङ्गतिमा एकअर्कालाई भेट गरेर के गर्ने? उत्साह दिने। के को लागि? प्रेमको लागि। साँचो प्रेम र असल काम भनेको चाहिँ धार्मिकताको काम, परमेश्वरको विचार अनुसारको, उहाँको पवित्रता अनुसारको काम। यो विश्वासीहरूको जीवनमा यो खालको जीवन, यो खालको परिवर्तन यसले देखाउँछ कि तपाईँले मैले ख्रिस्टलाई चिनेको छ कि छैन। त्यही मलाई घरिघरि याद आउँछ, थुप्रै पद बाइबलमा याद आउँछ यो शब्दले, परमेश्वरलाई चिन्ने, परमेश्वरमा असल जीवन जिउने। अनि म धेरैचोटि उल्लेख गर्ने गर्छु 1 योहन्ना 2:29, परमेश्वर धर्मी हुनुहुन्छ, त्यसकारण हामी परमेश्वरबाट जन्मिएकाहरू धार्मिकताको जीवन जिउनुपर्छ। हिब्रूमा परमेश्वरको सङ्गति त्यो चाहिँ पवित्रतामा हुन्छ। त्यसमा तपाईँहरू मेरो अङ्ग्रेजी शब्द एटिच्युड भन्छ, सो इम्पोर्टेन्ट। त्यो एटिच्युड भनेको चाहिँ मनोधारणा, मनोवृद्धि, अपधारणा अथवा सोच। कुनै पनि व्यक्ति को हो भन्ने कुरा उसको सोच हो, उसले के गर्छ भन्ने कुरा उसको सोच हो, भोलि ऊ के हुन्छ भन्ने कुरा उसको सोच हो। तपाईँले जे कुरा सोचेकै छैन त्यो गर्नुहुन्न। अनि बाइबलले भन्छ नि दर्शनको बारेमा, बिना दर्शन मान्छे नाश हुन्छ, किनभने त्यो सोच छैन। केही हुनलाई पहिला यहाँ सोचमा आउनुपर्छ। त्यही कारणले हामी क्रिस्चियनहरू चाहिँ दिनदिनै हिजो अस्ति पोहोर जे थियो त्यही होइन कि, परमेश्वरमा उत्साहित, परमेश्वरको योजना र इच्छा गर्ने कुरामा अझै उत्साहित। किनभने तपाईँ र मेरो क्षमता, शक्ति, स्किल भनेको चाहिँ सिप परमेश्वर काम गर्ने होइन नि। तपाईँ र मेरो चूर्णता परमेश्वरको शक्ति, अनुग्रहद्वारा परमेश्वरको काम हुन्छ। जब हामी परमेश्वरलाई हाम्रो जीवनद्वारा जिउन दिन्छौँ, परमेश्वरको अनुग्रह भन्छन्, ग्रेस अपरेटिङ थ्रु अस एन्ड इन अस भन्छ अङ्ग्रेजीमा, ग्रेस अनुग्रहको काम, त्यो कुरो हामी सिक्छौँ। आउनुहोस् हामी आजको सुरु गरौँ। त्यस कारणले ख्रिस्टलाई चिन्ने कुरा, अब तपाईँ हामी यहाँ जो धेरै जस्तो चाहिँ शिक्षा दिने पास्टरहरू, अगुवाहरू, विभिन्न भूमिकामा अगुवाको भूमिका निभाएकाहरू छौँ, अब हामीले अरूलाई उत्साह दिनुपर्ने हो, अरूलाई बाटो देखाउनु पर्ने हो, तर कहिलेकाहीँ हाम्रै जीवनमा कति कुराहरू हुनुपर्छ, त्यसैले वचन हामीलाई बोल्न दिनुपर्छ। अनि हिजो अस्ति मैले तपाईँलाई पढेको थिएँ नि, परमेश्वरको वचन चाहे जसको मुखबाट आओस्, वास्तवमा यो परमेश्वरको वचन जस्तै आउनुपर्छ, मान्छेको विचार आउनु पर्दैन। हामीले बोल्ने हाम्रो मुख मात्रै हो वचन परमेश्वरको, अनि हामी सुन्ने परमेश्वरबाट आएको वचन जस्तै सुन्नुपर्छ। त्यो कुरो हामीले कुरा गरेका थियौँ। अनि 1-2 कोटहरू आज पनि छ तपाईँलाई म बाँड्न चाहन्छु। लेट्स सी हाउ आई डु द्याट। यहाँनिर देख्नुहुन्छ? देखिन्छ? यो स्क्रिन देखियो?
देखिन्छ।
सो हाम्रो महान बोलावट र आत्मिकी युद्ध वास्तवमा अस्तिको शनिबार, तपाईँको आइतबार बिहान मैले यो टपिक्समा हाम्रो चर्च प्लान्टर्सहरूलाई सिकाएको थिएँ, इभान्जेलिस्टहरूलाई, अनि त्यो मेसेज चाहिँ तपाईँले त्यो हाम्रो वेबसाइटमा पाउनुहुन्छ, त्यो लिङ्कमा, नेपाली सर्मन .org पाउनुहुन्छ, त्यो तपाईँले त्यहाँ सुन्न सक्नुहुन्छ। मलाई लाग्छ त्यसलाई दोहोऱ्याएर मैले सिकाउनु पर्दैन, तर आज त्यहीसँग सम्बन्धित तर हाम्रो बोलावटकै कुरा आउँछ, हाम्रो क्रिस्चियन जीवन कसरी जिउने त्यो नै कुरा आउँछ, हामी क्रिस्चियन कसरी अपरेट गर्ने त्यो नै कुरा आउँछ। परमेश्वरलाई चिन्ने व्यक्तिहरूमा र नचिन्नेमा के फरक हुन्छ त्यो नै कुरा आउँछ। तपाईँलाई मैले एक दुईवटा कोटहरू मैले पढेका व्यक्तिहरू यिनीहरूको कोटहरू मलाई धेरै मनपर्छ, ती कुराहरू म भन्न चाहन्छु। अघि भर्खरै तपाईँलाई मैले भने ख्रिस्टको वचन होइन, यो अस्तिको चोटि मैले भनेको थिएँ होला, ख्रिस्ट आफै मसिहको शिक्षक हुनुहुन्छ। क्रिस्चियन हो मसिह भनेको, मसिहहरू मसिहीहरू होइन, जय मसिही भनेको चाहिँ मसिही भनेको चाहिँ मसाया भनेको चाहिँ ख्रिस्ट हो खासमा, त्यो क्रिस्चियन भनेको चाहिँ अर्को शब्द हो यो, चाहे उहाँका अनुयायीहरू भनेको चाहिँ चेलाहरू होइन, चेलाहरूको ओठबाट शिक्षा दियोस्, सत्य बाइबलीय शिक्षा प्राप्त गर्नु, साँचो अर्थमा उहाँको कुरा सुन्नु हो। त्यो यो मैले यो आज पनि किन पढिरहेको छु भनेदेखि नि हामीले जहिले पनि परमेश्वरको वचन सुन्ने बेलामा सिरियसली सुन्नुपर्छ, सिरियसली। त्यस कारणले मलाई यो फेरि तपाईँले चित्त नदुखाउनुहोस् है, मान्छेहरूले के गरेर हुन्छ भने अब यहाँ धेरैजनाको यो के भन्छ क्यामेरा खुल्या छैन, मलाई थाहा छ तपाईँहरू कमसेकम आउनुहुन्छ, चित्त चाहिँ नदुखाउनुहोस्, तर परमेश्वरको वचन सुन्दाखेरि चाहिँ क्यामेरा खोलेको राम्रो। सो यु सी इट, यु जस्ट यु नो आई म चाहिँ परमेश्वरको वचनप्रति चाहिँ बढी नै आकर्षित के भन्छ ध्यान दिन चाहन्छु, महत्त्व दिन चाहन्छु, त्यो कुरा हो। त्यस कारणले तपाईँलाई त्यो त्यो कुरामा अलिकति उत्साह दिन खोजेको मैले है, तर मैले त्यसो भनेर अर्कोचोटि चाहिँ देखाइ नपर्ने चाहिँ होइन है, किनभने कतिजना मान्छेहरू लाई लाग्छ होला त्यस्तो होइन। यहाँनिर यो देखिन्छ देखिन्छ, ओके गुड। सो यहाँ अर्को कोट पढ, अर्को कोट होइन, जबसम्म परमेश्वर पवित्र आत्माले उहाँको वचन लिएर हृदयको गहिराईमा छुनुहुन्न प्रचारमा कुनै शक्ति हुँदैन। अब यहाँ प्रचारकको सम्बन्धी कुरा गर्दा तपाईँलाई चारवटा कि पाँचवटा पोइन्ट तपाईँलाई दिएको छु मैले होइन, पाँचवटा पोइन्ट परमेश्वरको बारेमा कन्भिक्सन, वचनको बारेमा कन्भिक्सन, मण्डलीको बारेमा कन्भिक्सन, लिडरसिप अगुवापन पास्टरीय कुराको बारेमा, परमेश्वरको बोलावट पाएको व्यक्ति वास्तवमा कस्तो व्यक्ति चाहिँ योग्य हुन्छ त्यसको बारेमा एउटा निश्चित अन्डरस्ट्यान्डिङ र बुझाइ हुनु पर्यो भनेर हामीले सिकेका थियौँ नि होइन। त्यस्तै भने जस्तै परमेश्वरको वचनको प्रचार मान्छेले सुनेर उनीहरूको जीवनमा नयाँ जीवन आउन त्यो प्रचार गर्ने व्यक्तिबाट पवित्र आत्माको शक्तिमा त्यो गरिएको हुनुपर्छ। त्यस कारणले हामीले खालि वचन मात्रै भन्न सकेर एकदम मिठा मिठा शब्द भन्न सकेर त्यो कुनै जान्ने व्यक्ति हुँदैन। कहिलेकाहीँ कोही कोही मान्छेहरू एकदम सिपालु हुन्छ, सम्झना गर्छ, एकचोटि सुनेको कुरा थर्र सबै कुरा भन्न सक्छ, तर परमेश्वरको काम चाहिँ त्यसले गर्दैन। परमेश्वरको काम पवित्र आत्मामा, पवित्र आत्माको शक्ति तपाईँ र म बोल्दाखेरि हुनलाई के हुनुपर्छ त्यो आजको पाठमा धेरै सिक्छौँ हामी। पवित्र आत्माको शक्ति तपाईँ र ममा वचन वचन प्रचारमा मात्रै होइन कि कदम कदम हरेक कुरामा, अनि सबभन्दा बढी मानिसहरूले तपाईँ र मेरो जीवनदेखि ख्रिस्टको महिमा देखेर गवाही देखेर द बोली बिना तपाईँ र मेरो जीवनको समर्पणता, हामी हाम्रो सत्यता, हाम्रो पवित्रता, हामीमा कम्प्रोमाइज सम्झौता नगर्ने चरित्र, एकाउन्टेबिलिटी, इन्टेग्रिटी, यो सबै कुराले मानिसहरूले ख्रिस्टप्रति आकर्षित हुन्छन्। येशूले के भन्नुभयो, ख्रिस्टलाई उठाओ, मलाई उठाओ, अनि मानिसहरू मतिर परमेश्वरको पुत्र उठाइनु आवश्यक छ ताकि मानिसहरूलाई उहाँले खिच्नुहुन्छ। त्यो तपाईँ र मेरो जीवनबाट परमेश्वरको पुत्रलाई हामी उठाउँछौँ उहाँमा जिएर होइन, पवित्र जीवन। त्यस कारणले परमेश्वरको शक्तिको कुरा यहाँ अर्को एउटा पद पढ्न चाहन्छु, दोस्रो कोरन्थी 3:17 अब प्रभुको आत्मा हुनुहुन्छ अनि जहाँ प्रभुको आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ, त्यहाँ शक्ति हुन्छ, स्वतन्त्रता हुन्छ। त्यो स्वतन्त्रता के हो भनेदेखि पापको र पाप र मृत्यु र अन्धकार र शैतानबाट स्वतन्त्रता, त्यहाँ धार्मिकताको जीवन जिउने स्वतन्त्रता, त्यहाँ पवित्रता हुन्छ। यहाँनिर एउटा अर्को मार्टिन लोय जोन्सको एउटा कोट पढ्नु लाग्यो तपाईँलाई, धेरै वर्षसम्म मार्टिन लोय जोन्सले आफ्नो बारेमा भन्दा छ है, धेरै वर्षसम्म मैले सोचेँ कि म क्रिस्चियन हुँ, तर पछि मैले बुझेँ वास्तवमा म इसाई भएको रहेन छु। मलाई साँच्चो विश्वासमा परिवर्तन हुन के चाहिएको थियो भने, मलाई पापको दोषी ठहराउने र मेरो जीवनमा ख्रिस्टको साँचो महसुस, खाँचो महसुस, आवश्यकता ख्रिस्ट चाहिने रहेछ भन्ने कुरा बुझ्ने, महसुस गराउने प्रचार मलाई चाहिन्थ्यो। तर मैले त्यो कहिल्यै सुन्न पाएको थिइनँ। मैले सुनेको प्राय प्रचार सधैँ हामी सबै क्रिस्चियन भइसकेको भन्ने धारणामा आधारित मात्र थियो। वास्तवमा यो पनि एउटा चाखलाग्दो कुरा छ, विशेष गरी क्रिस्चियन परिवारमा हुर्केकाहरूको लागि। कहिलेकाहीँ मानिसहरूले जतिसुकै कुरा सुने पनि उनीहरूको जीवनमा पनि पश्चाताप, कति कुराहरूलाई त्याग्नुपर्ने, धार्मिकताको बाटो रोज्नुपर्ने, आफ्नो स्वार्थीपनबाट चूर्ण हुनुपर्ने, घमण्ड, लोभ र ईर्ष्या, खराबी, अन्धकारको शक्तिले चलाउने स्वभावहरूलाई मार्नुपर्ने नबुझिया हुन्छ। तर पहिलो कुरा त बाँच्नु पर्यो परमेश्वरमा, होइन? यो एकदम महत्त्वपूर्ण कुरा हो। तपाईँलाई अर्को एकजना मान्छेको बारेमा भन्छु, जोन वेस्ली। कुनै अर्को दिन त्यस उसको बारेमा अलिकति गहिरो गवाही म दिन चाहन्छु, जोन वेस्लीको बारेमा, जसले चाहिँ धेरै ठुलो काम गरेको छ। ऊ चाहिँ अमेरिकामा मिसिनेरी भएर आउँथ्यो, अनि यहाँ चाहिँ उसले हजारौँ सर्मन प्रचार गर्ने, त्यो बेलामा गाडी साडी छैन, घोडामा यात्रा गर्ने, अनि घन्टौँसम्म घोडामै चढ्दाखेरि नै उसले बाइबल पढ्थ्यो उसले। अनि ऊ चाहिँ एकचोटि एउटा पानी जहाजमा यात्रा गर्दाखेरि त्यहाँनिर के भन्छ, आँधी बेरी आएर जहाज डुब्ला जस्तो भएपछि मान्छेहरू छरपट्ट भएर त्यहाँनिर डराएर यता उता कुद्या बेलामा, अनि त्यहाँनिर एउटा क्रिस्चियनहरू चाहिँ मरे भिएन भन्छ, तपाईँले मरे भिएन क्रिस्चियन भने काउन्ट झिन्झिन्डोर भन्नेको ग्रुप हो, त्यसको बारेमा तपाईँलाई मैले घरिघरि भनेको छु, स्विजरल्यान्डमा उसले चाहिँ एउटा जागृतिको मुभमेन्ट सुरु गरेको, एकदम ठुलो। त्यही कारणले कहिलेकाहीँ के हुन्छ भने नि, हामी आफैलाई क्रिस्चियन भन्छौँ, धेरै मानिसहरू क्रिस्चियन हुन्छन्, हामीले क्रिस्चियन काम गर्छौँ, तर के ख्रिस्टको र मेरो सम्बन्ध कस्तो छ, उहाँको आज्ञाप्रति मेरो समर्पणता कस्तो छ, ख्रिस्टलाई प्रेम गर्ने कुरामा म कस्तो छु। तपाईँ र मैले ख्रिस्टलाई पहिलो प्रेम दिन सकेका छैन भने सायद हामीले पश्चाताप गर्न पुगेन। जसले ख्रिस्टलाई पहिलो प्रेम दिन्छ नि, उसले मण्डलीलाई हेर्ने आँखा फरक हुन्छ, किनभने ख्रिस्ट भनेको संसारमा मण्डली चाहिँ ख्रिस्टको शरीर हो। मण्डलीका हरेक व्यक्तिहरूलाई उसले निस्वार्थ प्रेम गर्छ, उसको आफ्नो आफूलाई केही स्वार्थ पुग्ने पुर्याउने होइन, केही निस्वार्थ। त्यस कारणले ख्रिस्टलाई चिन्ने कुरा महत्त्वपूर्ण। मार्टिन लोय जोन्सको जीवनमा तपाईँलाई मार्टिन लोय जोन्सको बारेमा धेरै कुरा भन्छ। ऊ चाहिँ इन्जिनियर थियो पहिला, अनि उसले चाहिँ परमेश्वरको बोलावट पाएर पास्टर हुन्छ, प्रचारक हुन्छ, अनि उसको श्रीमती चाहिँ धनीकै छोरी हुन्छे, अनि उसलाई मार्टिन लोय जोन्सलाई, मिस्टर जोन्स योर इन्जिनियर, अब उसको श्रीमती चाहिँ इन्जिनियर श्रीमान, काम गरेर पैसा कमाएर राम्रो होस् भन्ने विचार, अनि ऊ चाहिँ मार्टिन लोय जोन्स त्यति राम्रोसँग बोल्नु पनि जान्दैन थियो अरे, अनि तिमीले प्रचार गर्न त्यति राम्रो आउँदैन, तिमी सकेसम्म डिस्करेज गरेको श्रीमतीले है, अनि थाहा छ मार्टिन लोय जोन्सले के भन्यो, यु नो डियर, आई प्रोब्ली नट एक्सपर्ट टु प्रिच अदर्स, बट आई नो हाउ टु प्रिच माइसेल्फ, म आफैलाई प्रचार गर्न चाहिँ मैले सके जानेको छु। अनि उसले के भन्छ त्यसपछि, मैले आफैलाई प्रचार गर्न सकेँ भने पक्का पनि म अरूको लागि प्रचारक बन्न सक्छु। त्यसैले हामीले आफैलाई प्रचार गर्ने भनेको चाहिँ के हो त भन्दाखेरि, आफैलाई वचनमा लागू गरेर परिवर्तन हुने, होइन, परमेश्वरको वचन आफ्नो जीवनमा लगाउने। अनि प्रचारकको एउटा अर्को योग्यता के हो भने, हामी त्यतिखेर मात्रै योग्य हुन्छौँ जतिखेर परमेश्वरको वचन जो हामी प्रचार गर्छौँ हाम्रो जीवनमा लागू हुन्छ। यहाँनिर जोन मकार्थरको अर्को शब्द छ, जो साँचो अर्थमा नयाँ गरी जन्मेका हुन्छन् तिनीहरू सबैलाई परमेश्वरको शक्तिद्वारा सुरक्षित राख्नुहुनेछ, आफ्नो यस संसारको जीवनको अन्तसम्म तिनीहरू क्रिस्चियनहरूको रूपमा आफ्नो विश्वासमा दृढ रहनेछन् र अन्तसम्म दृढ रहनेछन्, मात्र साँचो अर्थमा नयाँ गरी जन्मेका रहनेहरू मात्र। भनेको मतलब चाहिँ नयाँ गरी जन्मिएकोहरू चाहिँ यो संसारको जीवनमा पनि उनीहरू समर्पित जीवन, पवित्र जीवन जिउनमा दृढ हुन्छन्, विश्वासयोग्य हुन्छन् र अन्तसम्म हुन्छन्, अनि उनीहरू लाई चाहिँ परमेश्वरले नै सुरक्षित राख्नुहुन्छ। यहाँनिर त्यो छ परमेश्वरको शक्तिद्वारा नयाँ जन्मेकोहरू, अनि उनीहरू नयाँ जन्मेको भन्ने चाहिँ त्यसबाट थाहा हुन्छ। कतिजना मान्छेहरू हामीले बिच बिचमै छोडेको देख्छौँ नि, अनि कतिजना मान्छेहरू अहिले पनि धर्मराय राजा देख्छौँ। अनि मैले तपाईँलाई एउटा शब्द चलाएको त्यसको लागि, धेरै चर्चमा मान्छेहरू सिकर भन्छ अङ्ग्रेजीमा, खालि इन्ट्रेस्टेड खोज्नेहरू, तर नेभर सरेन्डर। उनीहरूले आफ्नो हृदय ख्रिस्टलाई दिएर प्रभु आजदेखि उसो मेरो जीवनमा तपाईँको जे इच्छा छ त्यही गर्छु, त्यो नभएसम्म चाहिँ मान्छे साँच्चै नयाँ जन्म कन्भर्ट हुँदैन क्या। यो कुरो प्रष्ट थाहा हुनुपर्छ, होइन? अनि आज जुन चाहिँ कुरो हामीले एफिसी चारबाट सिक्नेवाला छौँ, मान्छे नयाँ गरी नजन्मेसम्म त्यो काम लाग्दैन, त्यो कुरो केही बुझ्नु सक्दैन, त्यसको केही अर्थ छैन। यहाँनिर चार्ल्स स्पर्जनको अर्को शब्द पढ्न चाहन्छु, जब तपाईँ आफैलाई पूर्ण रूपमा अयोग्य भएको कुरा महसुस गर्नुहुन्छ, तब तपाईँले सत्यलाई बुझ्ने कुराको सङ्केत, तपाईँले सत्यलाई बुझेको कुराको सङ्केत हुन्छ। भनाइको मतलब, जो मान्छे आफैलाई म त योग्य छु, म सिपालु छु भन्ने सोच्छ, सायद उसले सत्य बुझेको छैन। किनभने परमेश्वरको अगाडि उहाँको धार्मिकतामा हामी जतिसुकै धर्मी, जतिसुकै सिपालु, जतिसुकै असल भए पनि पुग्दैन। हामीले पहिला महसुस गर्नुपर्ने कुरा नै हामी अयोग्य हौँ। हाम्रो योग्यता र हाम्रो समझ शक्ति, हामीले हेरेको थियौँ नि, समझ शक्तिमा भरोसा गर्ने मान्छे परमेश्वरको लागि योग्यको हुँदैन। तर हाम्रो हरेक कुरामा उहाँलाई सम्झिनुपर्छ, त्यो चाहिँ वास्तवमा परमेश्वरको राज्यमा आउने योग्यता हो। त्यसैले एउटा कुरा के भन्छ भनेदेखि, परमेश्वरको सेवामा समर्पित हुनलाई कुनै पनि व्यक्ति योग्य हुने हो भने ऊ चाहिँ आफ्नो लागि मरेर येशूमा नयाँ जन्म पाएको हुनुपर्छ। अनि त्यो नयाँ जन्म पाएको कुराको प्रमाण उसले परमेश्वरप्रतिको प्रेम र मण्डलीप्रतिको प्रेम, त्यहाँबाट हामी देख्छौँ। एनिवे, अर्को एक दुईवटा कोट अझै भाइ छ। एउटा छ यो कोटेसन, यो चाहिँ अङ्ग्रेजीमा छ, जेरेमाया ब्रफ भन्ने एकजना मान्छे, उसको बारेमा यहाँ नेपालीमा मैले लेखेको छु। यो चाहिँ बेलायतको प्युरिटन प्रचारक, यो प्युरिटन भनेको चाहिँ अघि काउन्ट झिन्झिनडोरको मेरे भिएन भनेर तपाईँले एउटा शब्द चलाएको थिएँ। यो प्युरिटन भनेको चाहिँ वास्तवमा बेलायतको चर्च अफ इङ्ल्यान्ड भन्छ। सुरु सुरुमा त्यो चर्च पनि एकदम जागृतिवाला चर्च हो। अनि त्यहाँको नियम कस्तो बनायो भने, बेलायतको राजा चाहिँ चर्च अफ इङ्ल्यान्डको हेड। त्यसैले कहिलेकाहीँ राजा चाहिँ एकदम असल हुन्छ, जसरी इजरायलीहरूको पुरानो नियममा राजा बनायो नि, दाउदपछि, दाउदभन्दा पहिला दुईवटा राज्य भएको थियो, अनि त्यो दुईवटा राज्य यति भ्रष्ट भयो। तपाईँले पुरानो नियममा इतिहासहरूमा पढ्नुभयो भने दोस्रो पहिलो राजाको पुस्तकमा धेरै कुरा देखिन्छ। एक्चुअली इजरायलीहरूको बिचमा उनीहरूले कस्तो कुरा पछ्याए र परमेश्वरले उनीहरूलाई कसरी दण्ड दिनुभयो, उनीहरूलाई बेबिलोनमा कैद बनाउन जान दिनुभयो र परमेश्वरले त्यहाँ पनि सहायता गर्नुभयो। हामी सद्रक मेजक अभेदनगो दानियलको कुरा त्यहाँबाट सुन्छौँ, कसरी परमेश्वरले काम गर्नुभयो। इजरायलीको इतिहास चाहिँ परमेश्वरले कसरी मानिसहरूसँग काम गर्नुहुन्छ, मान्छेले परमेश्वरप्रति कस्तो सोच राख्नुपर्छ भन्ने कुराको एकदमै राम्रो उदाहरण हामी त्यहाँबाट पाउँछौँ। अनि आजको मण्डली र तपाईँ र मेरो जीवनमा त्यो कुरो आउँछ, अनि कसरी मान्छेहरू धन सम्पत्ति भोग विलास पछि लागेर विश्वासी भए पनि अनि सजिलो कुरा हिँड्ने, होइन? अनि मान्छेले विचार गर्छ म त ठिकै छु, तर परमेश्वरको इच्छा के हो? कहिलेकाहीँ दुःख हुनसक्छ, कहिलेकाहीँ धन हुनसक्छ, नहुनसक्छ। परमेश्वरले धनी पनि बनाउनुहुन्छ, पुरानो नियममा बाइबलमा धनी मान्छे पनि छन्, तर परमेश्वरको पछि लाग्नु पर्यो। एनिवे, यो बरफ भन्ने व्यक्ति प्युरिटन, अनि त्यतिखेरको मैले यहाँ नेपालीमा लेखेको छु, तपाईँलाई अङ्ग्रेजीमा चाहिँ यो अनुवाद गर्न त्यति सोध्दो छैन, त्यसैले मैले ट्राई गरेँ, यो अङ्ग्रेजीमा पहिला पढ्छु। अनि यो मान्छेले चाहिँ त्यतिखेरको चर्च अफ इङ्ल्यान्डमा चाहिँ यति धेरै कुराहरू लागु हुन थाल्यो, चर्चमा चलनहरू, स्थितिहरू, जुन चाहिँ बाइबलीय होइन, जुन चाहिँ परमेश्वरको लागि महिमा दिँदैन, त्यसको विरुद्धमा खडा भएर मण्डलीलाई पवित्र हुने कुरामा जोड दिएका थिए यिनले। वास्तवमा अमेरिकामा युरोपको मान्छेहरू 400 वर्ष अगाडितिर होला, अनि एउटा पानी जहाज बनाएर आएको, अनि पिलग्रिमेस भनेर भन्छ यहाँ अमेरिकामा, त्यसको पुरै इतिहास छ। यहाँ धन्यवाद दिने थ्याङ्क्स गिभिङको चाड मनाउँछ, त्यहीसँग सम्बन्ध छ। अनि तिनीहरू चाहिँ क्रिस्चियन, यही प्युरिटन खालको थिए, जसले चाहिँ चर्च अफ इङ्ल्यान्डमा त्यो भ्रष्ट राजाहरूको त्यहाँको थितिहरूको विरोध गरेर परमेश्वरको वचन र बाइबलमुखी येशूलाई सेन्टर बनाएर गर्नुपर्छ भन्ने खालको उनीहरूले विश्वास गरेका थिए। त्यसले गर्दा वास्तवमा त्यतिखेर मान्छेहरू, मैले किताबहरू पढेको छु, कतिजना मान्छेहरू क्रिस्चियनहरूलाई त्यतिखेरको सरकारले थपक्क दाउराको चिटा बनाएर अनि मान्छेलाई जिउँदै बाँधेर त्यहाँ हालिदिएको, तर तिनीहरूले आफ्नो विश्वास छोडेन। अनि उनीहरूको खुट्टा जल्दै गर्दाखेरि उनीहरूले भन्थे, मलाई त आनन्द छ, परमेश्वरको उपस्थिति उनीहरूले थाहा गर्थे, परमेश्वरले कसरी उनीहरूलाई त्यो जल्नबाट बचाउनु त भएन, तर त्यही ठाउँमा बचाउनु भयो। अब दानियललाई त सिंहको खोरबाटै बचाउनु भयो, सद्रक मेजक अभेदनेगोलाई चाहिँ आगोले जल्नबाट पनि बचाउनु भयो, परमेश्वरको इच्छा अनुसार उहाँले बचाउनुहुन्छ। अनि यो मान्छे चर्च अफ इङ्ल्यान्डको विरुद्धमा थियो, अनि यसको बारेमा धेरै कुरा पढ्न सकिन्छ। एनिवे, यसको एउटा कोट म तपाईँलाई पढ्न चाहन्छु। क्रिस्चियन के भन्छन्, कन्टेन्टमेन्ट भनेको चाहिँ क्रिस्चियनको सोच विचार, क्रिस्चियनिटी के हो भन्ने कुरा जो हुन्छ, इज द्याट स्विट इनवर्ड क्वाइट ग्रेसियस फ्रेम अफ स्पिरिट। क्रिस्चियन भनेको चाहिँ, अब यो स्विट भनेको एकदम मिठो भित्री, एकदम शान्तिको अनि एकदम अनुग्रहीको त्यो आत्मिक अवस्था हो। क्रिस्चियन भने त्यस्तो हुन्छ, एकदम मिठो खालको हुन्छ भन्ने कुरा चाहिँ यहाँ अङ्ग्रेजीमा यो छ। अनि विच फ्रिली सबमिट्स टु, त्यस्तो खालको, तर उसले के गर्छ अरे, स्वतन्त्र प्रकारले, स्व इच्छाले अनि एकदम खुसी साथ परमेश्वरको बुद्धि र पिताको महिमाको सेवाको लागि आफैलाई समर्पण गर्छ, चाहे जस्तोसुकै, इन एभ्री कन्डिसन भनेको चाहिँ जस्तोसुकै अवस्था होस्, दुःख सुख अभाव विरोध, क्रिस्चियन भएको कारणले आगोमा कसैले जलाउँछ अथवा जेसुकै हुन्छ, उसले चाहिँ एकदम परमेश्वरमा समर्पित हुन्छ। यहाँ तपाईँलाई नेपालीमा मैले लेख्ने प्रयास, इसाई सन्तुष्टि त्यो हो, त्यो मिठो भित्री शान्त अनुग्रहकारी आत्माको अवस्था हो, जुन स्वतन्त्र रूपले परमेश्वरको अधीनमा बस्छ, हरेक परिस्थितिमा बुद्धिमान पिताको सेवामा सधैँ परमेश्वरबाट प्रयोग हुन चाहिँ आनन्दित हुन्छ। यो त्यो मानिस 1599 1646 त्यो टाइममा, अहिले चाहिँ 2023 होइन, त्यो बेलाको मान्छे हो। त्यस कारणले प्युरिटन भन्ने बित्तिकै मलाई एकदमै आई रियली लाइक देम। त्यो प्युरिटन खालको प्रचारकहरूको किताबहरू म धेरै पढ्छु, अनि तपाईँलाई मैले जे जे मेसेज ल्याउँछु उनीहरूकै प्रेरणाबाट बाइबलका कुराहरू म ल्याउने प्रयास गर्छु, किनभने क्रिस्चियनहरू फरक फरक छन्। धेरैजना मान्छेलाई सजिलो क्रिस्चियन मनपर्छ, तर मलाई सत्य क्रिस्चियन मनपर्छ, मलाई ख्रिस्टको पक्का, ख्रिस्टको मात्र सेवा गर्ने मान्छे मनपर्छ। मलाई तपाईँले क्रिस्चियनको कुरा गर्नुहुन्छ भने ख्रिस्टको पुरा सेवा गर्नु पर्यो, धन नाम होइन। धन आउला नाम आउला ठिकै छ, तर मेरो फोकस चाहिँ येशु, अनि तपाईँले मैले त्यसो गरेनौ भने चाहिँ मलाई लाग्छ हामी पक्का चेला होइनौँ, किनभने येशु प्रभुले त भन्नुभएको छ नि, कोही मेरो पछि आउने इच्छा गर्छ भने त उसले आफूलाई त इन्कार गर्नु पर्यो, दिनदिनै आफ्नो क्रुस बोक्नु पर्यो, त्यसको मतलब त त्यही हो नि। तर पनि तपाईँ र मेरो वरिपरि क्रिस्चियनहरू सजिलो बाटो हिँड्ने अनि यही संसारलाई नै मन पराउने धेरै छन्, अनि त्यस्ता मान्छेहरू चाहिँ सिकर मात्रै हुन्छन्, खास नयाँ जन्म पाएको हुँदैन भन्ने मेरो सोच हो। त्यस कारणले यो अर्को पावलको जीवनको कुरा तपाईँलाई पढ्न चाहे, फिलिपी 3:14, ख्रिस्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुकार के भन्छ पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु। पावलको त धेरै कुराहरू छ, तपाईँले मैले अघि पनि पढेको छु। पावलको जीवनको उद्देश्य चाहिँ के थियो, येशूले दिने पुरस्कारको निशानातिर अगाडि बढ्ने, अनि त्यो बढ्दै गर्दा यहाँ फिलिपी 3:14 हो यो, तर फिलिपी 3:4-10 पढ्नुभयो भने संसारिक कुरालाई चाहिँ फोरमुइला ठानेर त्यसलाई केही ठाने छैन उसले, उसको आफ्नो योग्यता त थियो संसारको निम्ति। अब यहाँ त मान्छेहरू के छ भने नामको अगाडि डाक्टर हुन पैसा पनि खर्च गर्छन्, मान्छेले श्री उसलाई चाहिँ के भन्छ बोल्दाखेरि आदर गरेन भनेर रिसाउँछन्। तपाईँहरू मैले ख्रिस्टलाई महिमा दिनुपर्छ, परमेश्वरले नै हामीलाई आदर गर्नुहुन्छ, मेरो त्यो विचार छ, मलाई कसैको आदर चाहिँदैन, मेरो नाम काहीँ फेमस हुनु पर्दैन, केही चाहिँदैन। धेरै मान्छेले अलिकति फरक विचार गर्छन्, पदको धेरै ठुलो सोच गर्छन्, मलाई पद चाहिँदैन। तर तपाईँ र मेरो काम भनेको परमेश्वरको सत्य वचन घोषणा गर्न सकौँ, बोलीद्वारा हुन्छ भने, बोलीद्वारा हुन्न भने जीवनद्वारा। यो नै उद्देश्य हरेक क्रिस्चियनको जीवन हो। तपाईँले त्यो गरिराख्नु भएको छैन भने तपाईँले परमेश्वरलाई सेवा पुर्याउँदै हुनुहुन्न, त्यो मेरो विचार हो। त्यस कारणले अब एफिसी चार, एफिसीको पुस्तकमा मैले पार्टिसिपेसन, परमेश्वरको विजयतामा सहभागी, रोमीको पुस्तकमा कन्डेमिनेसन अथवा दण्डको भागीदार, जस्टिफिकेसन धर्मी ठहरिने, पापमा निर्दोष हुने दोस्रो पोइन्ट, पापी हुँदा चाहिँ परमेश्वरको दण्ड मृत्यु, तर येशु ख्रिस्टको बलिदानद्वारा विश्वासद्वारा चाहिँ येशुले हामीलाई उहाँको धार्मिकता दिनुभएपछि हामी धर्मी ठहराउँछौँ दोस्रो पोइन्ट। तेस्रो पोइन्ट, येशुको धार्मिकतामा हामी पवित्रीकरण पवित्र पनि हुन्छौँ। चौथो पोइन्ट, येशुको महिमामा सहभागी हुन्छौँ, उहाँको विजयतामा सहभागी हुन्छौँ। त्यो सहभागी हुने कुरा कसरी भन्ने चाहिँ हामीले एफिसीमा देख्छौँ। एफिसीमा अनि दुई अध्यायको छ पद हामीले पढेका थियौँ, हामीलाई ख्रिस्टसँगै बौरी उठाएर स्वर्गीय स्थानमा येशु ख्रिस्टसँगै बसाल्नु भएको छ। अनि त्यो चाहिँ परमेश्वरको वचन हो। हरेक व्यक्ति जो क्रिस्चियन हो, नयाँ गरी जन्मेको, त्यो कुरा विश्वास गर्नुपर्छ। स्वर्गीय स्थानमा, यो संसारको गोला गणवला जस्तै तछाड मछाड गरेर यहाँ लडाइँ गरिराख्ने होइन। त्यही कारणले तपाईँ र मैले कसैलाई पनि विरोध गर्दैनौँ, यहाँसम्म कि हामीलाई विरोध गर्नलाई विरोध गर्दैनौँ, किनभने हामी यो संसारको तरिकामा जिउँदैनौँ, हामी स्वर्गको तरिकामा जिउँछौँ। परमेश्वर येशु प्रभुको विजयमा सहभागी भएर जिउँछौँ। अनि त्यो कुरो हामीले एफिसीमा हेर्छौँ। एफिसीमा जम्मा छ अध्याय, पहिलो तीन अध्याय चाहिँ डक्ट्रिन शिक्षा, त्यो विजयताको जीवनको बारेमा, कसरी पापबाट क्षमा, कसरी उद्धार, कसरी परमेश्वरमा धर्मी ठहरिने कुरा, महिमामा सहभागी हुने कुरा। त्यसपछि तिन चार पाँच, के अरे एक दुई तिन चाहिँ त्यो भयो, चार पाँच छ चाहिँ, एफिसी चार पाँच छ, तिनवटा अध्याय चाहिँ व्यावहारिक जीवन, अब क्रिस्चियन जीवन कसरी जिउने अनि आज कसरी जिउने भन्ने सम्बन्धीमा चाहिँ हामी पढ्छौँ। विश्वासीहरूको नयाँ समुदायमा क्रिस्चियन जीवन कसरी जिउने, चारदेखि छसम्म, चार पाँच छ, यो तिनवटा होइन, यो चाहिँ दोस्रो व्यावहारिक पक्ष, पहिलो चाहिँ शिक्षाको पक्ष, दोस्रो चाहिँ व्यावहारिक पक्ष। अब हामी आजको विषय हेर्छौँ। तपाईँलाई मैले यो कुरो अस्ति योभन्दा अगाडि तिन अध्यायमा योभन्दा अगाडि हेरिसकेको छौँ, हाम्रो आत्मिकी लडाइँ तिनवटा क्षेत्रमा हुन्छ। यो तिनवटा क्षेत्रमा विश्वासीहरूको व्यावहारिक रूपमा जिउनु पर्ने, अनि हामीलाई हरेकचोटि हामी को कसरी जिउने भन्ने कुरा देखाउनु पर्छ। यहाँ पहिलो चाहिँ चर्च हो, भनेको चाहिँ सङ्गति हो, कुनै पनि व्यक्ति त्यही कारण हामी चाहिँ मण्डली क्रिस्चियन हो भने एउटा मण्डलीको भाग हौँ, हामी अलग हुन सक्दैन। मण्डलीमा हामी ख्रिस्टको कुरा एकअर्कालाई बाँड्नुपर्छ, त्यहाँ क्रिस्चियनको गवाही एकअर्कामा हुनुपर्छ, हामीले एकले अर्कालाई मद्दत गर्नुपर्छ, भेट हुनुपर्छ। मैले अघि सुरुमा भने हिब्रु तिन अध्याय पढ्नुहोस् तपाईँ आफै, हामी परमेश्वरबाट येशु ख्रिस्टबाट बनाउँदै गरिएको घर हामी हौँ, त्यो बनाउने चाहिँ येशु नै हुनुहुन्छ, तपाईँ र मलाई बनाउने। घर चाहिँ एक्लै हुँदैन, सँगसँगै, घर भनेको चाहिँ परिवार, त्यो परिवार चाहिँ परिवार हुन्छ, त्यही कारण हामीले एक्लै अर्कालाई उत्साह दिनुपर्छ, सङ्गति। तर त्यही सङ्गतिमा चाहिँ हामी परीक्षा अथवा विभिन्न किसिमको शैतान अन्धकारको शक्तिको आक्रमण पाउँछौँ, त्यसलाई फुटाउने कुरा। अनि तपाईँलाई भन्नु पर्दाखेरि धेरै मण्डलीहरूमा धेरै व्यक्तिहरू जो नयाँ छन्, जो बुझ्या छैनन्, यो शिकार बनिराखेका छन्, चर्च जान्छन्, सेवा गरिरहेछन्, धेरै कुरा ठिक गरिरहेछन्, तर उनीहरूको नियत, उनीहरूभित्रको स्पिरिट बिथोलिएको छ। अङ्ग्रेजी एउटा शब्द टेन्टेड भन्छ, तपाईँ र म घाम नलागेको बेलामा भित्र मात्रै बस्यो भने के हुन्छ, हामी एकदम गोरो हुन्छ, तर अब बेसरी खेतबारीमा काम गऱ्यो भने के हुन्छ, धुस्रे र मुस्रे हुन्छ नि, त्यसलाई चाहिँ मैलो लाग जस्तो, त्यो अलि राम्रो उदाहरण त भएन। तर विश्वासीहरू टेन्टेड भनेको चाहिँ शुद्ध प्योर होइन कि विभिन्न किसिमका खराबीहरू पसेको, दूषित पानी जस्तो होइन, धेरै मान्छेहरू त्यस्तो देख्छौँ हामी, तर हामी फेलोसिपमा प्योर हुनुपर्छ। त्यो प्योर गर्ने कुरा चाहिँ परमेश्वरले गर्नुहुन्छ। त्यो गर्नलाई चाहिँ हामीले टोटल पश्चाताप र पुरा परमेश्वरलाई आफ्नो जीवन सुम्पेर उहाँको शक्तिमा भरोसा गर्नुपर्छ। दोस्रो ठाउँ चाहिँ परिवार। अनि मैले तपाईँलाई यो परिवारको बारेमा अस्ति पनि भनेको छु, त्यो परिवारमा कतिचोटि परिवारमै फुट हुन्छ, बाउ र छोराको बिचमा, पति र पत्नीको बिचमा, होइन। अन्य जातिहरूको त कति कति डिभोर्स नै कति हुन्छ, धेरै हामीले सुनेको छौँ, देखेको छौँ, अन्य जातिहरू डिभोर्स गरेको, होइन, सुनिराखेको हुन्छ। नेपालमा त हिरो र हिरोइनी त सबैको डिभोर्स भएको छ, एकचोटि मात्रै होइन, किनभने उनीहरू संसारका मान्छेहरू होइन। तर ख्रिस्टमा विश्वास गर्नेहरूमा पवित्र प्रेम हुनुपर्छ। अनि यहाँनिर तपाईँले सुन्नुपर्ने बुझ्नुपर्ने कुरा के छ भने, तपाईँको परिवार एक भएको छ होला, तर के तपाईँ ख्रिस्टप्रति समर्पित भएको एक हो कि ख्रिस्टलाई चाहिँ सेकेन्डरी बनाएर, ख्रिस्टलाई चाहिँ बाहिर राखेर एक हो? धेरैजना, मलाई थाहा छ, मेरो पास्टर साथीहरू पहिला धेरै जस्तो, अब यो शब्द चलाउँदा नराम्रो नलागोस्, श्रीमतीहरूले उनीहरूलाई पपेट बनाएर देख्थेँ क्या म धेरै। म पनि श्रीमतीको पपेट हो, त्यस्तो त्यो अलिक नराम्रो शब्द भयो, किनभने पति र पत्नी भनेको चाहिँ शत्रुता त होइन, उनीहरू त एउटै शरीर हुन्, तर उनीहरूमा एउटा परमेश्वरको वचनमा पवित्रतामा जिउने, एकले अर्कालाई कसरी आदर मान प्रेम गर्नुपर्छ वचनमा क्लियर छ नि। त्यो चाहिँ तपाईँले आफ्नो अधिकार खोज्ने होइन कि आफ्नो कर्तव्य निभाउने हो, त्यो परमेश्वरले भनेको छ कि। धेरै जस्तो मान्छेले चाहिँ के छन्, तिमीले नि मलाई प्रेम गर्यो भने म चाहिँ तिम्रो अधीनमा आउँछु नत्र आउँदिन, होइन, तिमीले जे गर्छौ त्यो तिम्रो भाग, मेरो काम चाहिँ मैले प्रेम गर्नु पर्यो अथवा अधीनमा बस्नु पर्यो, होइन यो कुरो। तर परिवारमा परमेश्वरलाई उठाएर पहिलो प्रेम परमेश्वरलाई दिएर सही प्रकारले नहुन दिनलाई शैतानले काम गर्छ, अनि त्यो शैतान चाहिँ फो, त्यसैले 3F, फेलोसिप, फ्यामिली, फो भनेको चाहिँ शत्रु, त्यो चाहिँ शैतान नै हो, शैतानले आक्रमण ल्याउँछ। यो तिनवटा कुरामा हामी होसियारी हुनुपर्छ। शैतान त घरिघरि यो फेलोसिप र फ्यामिलीमा पनि यो शैतानै हो काम गर्ने। सो यो कुरामा विजयी हुनुपर्छ, अनि म धेरै विजय देख्दिनँ। अनि मलाई जहाँसम्म लाग्छ, मान्छेले सायद यो डिसिजन गरेका छैन कि म आजदेखि उसो सबै कुरा छोडेर येशूलाई पछ्याउँछु, उहाँले के राखेको छ अगाडि त्यही मेरो हो। तपाईँले त्यसरी पछ्या छैन भने तपाईँ वास्तवमा सफल हुनुहुन्न, तपाईँ येशू सँगसँगै हिँड्न योग्यको पनि हुनुहुन्न। त्यो चाहिँ एकदमै सिरियस कुरा हो है, त्यो कुरा चाहिँ म भन्न चाहन्छु। त्यसैले आज हामी सुरु गर्छौँ एफिसी 2 कसरी यो, त्योभन्दा नि पहिला एउटा पद तपाईँलाई म पढ्न चाहन्छु, यो 30 पढ्न चाहन्छु। परिवार, यो 3 पोइन्ट होइन, यो 3 पोइन्टमा तपाईँ र मैले परमेश्वरको इच्छा अनुसार, जस्तो पति र पत्नीको बिचमा चाहिँ एकले अर्कालाई हिब्रूको 10 जस्तै साँचो कुराको लागि, साँचो प्रेमको लागि, असल कामको लागि, धार्मिकताको लागि प्रोत्साहन उत्साह दिनु पर्यो, गलत कुरा होइन। मैले गरेको कुराहरू गलत छ भने मेरो श्रीमतीले मलाई सुधार्नु पर्यो, सक्छ भने त्यो गलत छ भने देख्नु पर्यो, एकले अर्कालाई सुधार्ने कुरामा हुनु पर्यो। तर त्यो कुरो कतिखेर हुन्छ, जतिखेरसम्म तपाईँ र ममा परमेश्वरको आत्मा हुनुहुन्छ। कहिलेकाहीँ यस्तो हुनसक्छ कि तपाईँ र ममा परमेश्वरको आत्माको काम नहुनु सक्छ, यो कुरो हामीले आज अलिकति विचार गर्छौँ। परमेश्वरको आत्मा कुन बेलामा हुनुहुन्न भन्ने कुरा यहाँनिर के छ, एफिसी 4:30, अनि परमेश्वरको पवित्र आत्मालाई दुखित नतुलाओ, जसमा उद्धारको दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। दुखित पुर्याउने, सन्ताप दिने भन्ने कुरा, अस्तिको हप्ता तपाईँलाई मैले यसको बारेमा भनिसकेँ, तर आज खालि सम्झनको लागि यो गरिरहेको छु मैले। अनि धेरै मान्छेलाई यो कुरो थाहा हुन्न, परमेश्वरको पवित्र आत्माको शक्ति तपाईँ र ममा, र तपाईँ र ममा साँचो आनन्द र परमेश्वरप्रति एउटा खालको एकदमै गहिरो प्रेम कतिखेर रहन्छ, जतिखेर पवित्र आत्मा हाम्रो हृदयमा रहिरहनुहुन्छ। अनि कोरन्थको विश्वासीलाई पावलले लेखे जस्तो, हाम्रो शरीर परमेश्वरको मन्दिर हो, हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो, किनभने उहाँले हामीलाई मोल तिरेर किन्नु भएको छ, त्यो त्यसैले पवित्र आत्माद्वारा हामी हिँड्छौँ। तर त्यो नहुने सम्भव छ क्रिस्चियनमा, जब उसले शान्तिना गल्तीहरू गर्छ परमेश्वरको आत्मा सन्ताप हुन्छ। अलिकति तपाईँलाई यो आत्माको बारेमा अर्को कुनै दिन धेरै सिकाउँला। अलिकति म के भन्न चाहन्छु भने, मैले सिकेको बाइबल स्कुलतिर पवित्र आत्मा चाहिँ एकदमै संवेदनशील, जेन्टल भन्छ अङ्ग्रेजीमा। जेन्टल भनेको चाहिँ विनयी, जबरजस्ती गर्नुहुन्न। तपाईँ र म जस्तो जबरजस्ती होइन, तपाईँ र म जस्तो कठोर कडा होइन। पवित्र आत्मा एकदमै विनम्र विनयी हुनुहुन्छ, विश्वासीलाई जबरजस्ती गर्नुहुन्न। यो कुरो परमेश्वरको स्वभावमा हामीले बुझ्नु पर्यो। पवित्र आत्माले हामीलाई कहिले पनि फोर्स गर्नुहुन्न, हामीले नै रोज्नुपर्छ, देखाउनुहुन्छ। तपाईँले गल्ती गर्न लाए बेलामा, तपाईँले गलत झुट्टा बोल्यो भने अथवा तपाईँले केही कुराहरू गडबड गर्यो, पाप गर्यो भने के हुन्छ? तपाईँलाई कता कता नराम्रो फिल हुन्छ, तपाईँलाई गिल्टी फिल हुन्छ। कसैले नभनोस् भनोस्, तर हामी यति धेरै आफ्नो स्वार्थी कुरामा भिज्छौँ, त्यसमा यसरी लाग्छौँ कि त्यो शान्तिना नमिठो अनुभवलाई हामी वास्तै गर्दैनौँ। तर जब एकचोटि त्यो मान्छे त्यस्तो हुन्छ नि, त्यसपछि अर्को 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 थपिँदै जान्छ। उसलाई, उसको हृदय चाहिँ सेलाएको ढिँडो जस्तो, स्टेल भन्छ अङ्ग्रेजीमा, त्यो कठोर भएर जान्छ, कहिल्यै पनि नम्रतामा आउँदैन। तपाईँ र म नम्र रहनलाई के हुनुपर्छ? तपाईँ र म भित्र पवित्र आत्माको काम रहिरहनु पर्छ। फर्स्ट टाइम एउटा पाप गर्ने बित्तिकै पवित्र आत्माको शक्ति हामीमा हराउँछ। उहाँ त हुनुहुन्छ होला, जस्तो तपाईँको घरमा चारजना परिवार छ, कोही ठुस्क्यो भने के गर्छ? बोल्दैन, होइन? म चाहिँ उल्टा छु, म ठुस्किएर नबोलिकन बस्न सक्दिनँ। अब मेरो परिवारमा कोही ठुस्क्यो भने म जसरी तसरी उनीसँग कुरा गर्नु पर्यो। तर मैले जतिसुकै कुरा गर्नु खोजे पनि कोही कोही हुन्छन् जो चाहिँ यतातिर फर्केर घोप्टो मुन्टो लाएर बस्छन्, किनभने उनीहरूलाई मैले दुःख दिए होला कुनै ठाउँमा, होइन? अनि जब मान्छे त्यस्तो नहुनुपर्ने हो कि होइन, म मात्रै अलिक फरक छु, किनभने म जहिले पनि बोल्नेमा परेँ, होइन? त्यस कारणले मान्छेलाई फकाएर भए पनि श्रीमतीसँग दिनौँ घन्टौँ नबोल्ने मेरो कहिले पनि त्यस्तो समय हुँदैन, किनभने म नबोलिकन बस्न सक्दिनँ। जस्तोसुकै भएको भए पनि एनतेन गरेर बोल्नै पर्यो, कुरा गर्नै पर्यो, त्यसलाई मिलाउनु पर्यो। अनि भयो, तर पवित्र आत्मा कस्तो हुनुहुन्छ हामीमा भने, जब उहाँलाई हामी सन्ताप दिन्छौँ, उहाँ चाहिँ हामीलाई काम गर्न छोडिदिनुहुन्छ, एक छेउमा बस्नुहुन्छ, हामीलाई के पनि गर्नु। तपाईँ र मेरो काममा, तपाईँ र मेरो कुरामा अब पवित्र आत्माको शक्ति हराउँछ। त्यही कारणले पवित्र आत्माले के भन्दै हुनुहुन्छ, हामीले सेन्सिटिभ हुनुपर्छ भन्ने कुराको त्यहाँनिर अर्थ लाग्छ। अब हामी एफिसी व्यावहारिक रूपमा कसरी हामी मण्डली अथवा परिवार अथवा विश्वासीहरूको बिचमा जिउने भन्ने कुराको बारेमा हामी एक दुईवटा कुरा हेर्छौँ। एफिसी चार अध्यायको 2-4 पदहरूमा हामी हेर्छौँ, अरू केही पदहरू पनि हेर्छौँ। त्यस कारणले एफिसी 2 एफिसी 4:2 चाहिँ यस्तो लेखेको छ, पूर्ण रूपले नम्र विनयी बन र एक अर्कालाई प्रेममा सधैँ धैर्य धारण गर। एकदमै महत्त्वपूर्ण छ, तपाईँले कतिचोटि यो कुरो तपाईँले बुझ्न सक्नुहुन्न सर पढ्दाखेरि, ए नम्रता विनय रहेछ, अनि प्रेममा सहनु पर्दो रहेछ, धैर्य हुनु पर्दो रहेछ। यस्तो कुरा हामीले सोच्छौँ, तर गहिरो प्रकारले कसरी व्यावहारिक रूपमा प्रयोग गर्ने हामीले त्यति ध्यान दिइराखेका हुँदैनौँ। अघि हामीले यो पोइन्ट हेरेको थियौँ, फेलोसिप, फ्यामिली, अनि यहाँनिर पवित्र आत्माको इच्छा गर्ने कुरा। त्यसैले यो फ्यामिली फेलोसिपमा तपाईँ र मेरो सम्बन्ध प्रगाढ हुनु, एक अर्कामा जोसिलो हुनु, परमेश्वरको सङ्गतिमा जोसिलो हुने कुराको हुने कुरा कसरी बढेर जान्छ भन्ने कुरामा एफिसीका मण्डलीलाई पावलले लेख्छन्। यो 4 महत्त्वपूर्ण पोइन्ट हामी यहाँ देख्दछौँ, 4 महत्त्वपूर्ण पोइन्ट। त्यही कुरालाई मैले अङ्ग्रेजीमा पनि कचोटि, यो पूर्ण रूपले नम्र, एउटा चाहिँ नम्र भन्ने शब्द छ, एउटा चाहिँ विनय। यो सबै के हुन्छ भने अनुग्रहको काम हो। यहाँ तपाईँले सिक्नु पर्यो, यो अनुग्रहको काम तपाईँ र म आफ्नो शक्तिले यो गर्न सक्दैनौँ। कुनै पनि व्यक्ति येशूमा आफैलाई समर्पण गरेका छैन, उसको दिमाग, उसको योजना, उसको भावना स्वार्थमा बनिराखेका छ, एउटा एम्बिसन भन्छ नि, एम्बिसन लिएर अगाडि बढेका छ भित्र अर्कै, यो अङ्ग्रेजीमा एउटा अल्टेरियर मोटिभ भन्छ, नेपालीमा त मान्छेलाई थाहा पनि हुँदैन, किनभने धेरै अल्टेरियर मोटिभ हुन्छ, मान्छेलाई ठ्याक्कै मिल्या जस्तो गर्ने, भरे अर्कै ठाउँमा कैँची काट्ने, यसलाई अल्टेरियर मोटिभ भन्छ। त्यो मोटिभ चाहिँ अर्कै हुन्छ, बाहिर देख्दा चाहिँ मिल्छ। शैतानको काम हो कुनै पनि अर्काको बारेमा खराबी, शत्रुलाई पनि फसाउनु शैतान हो, त्यो तपाईँ र मलाई क्लियर हुनुपर्छ। त्यसैले पूर्ण रूपले नम्र, विनय, त्यसैले यो नम्र हुने भन्या के हो? अनि अर्को विनय भन्छ यहाँ, होइन, दुईवटा शब्द. त्यहाँदेखि प्रेममा सहने र धीरज गर्ने, त्यो पनि अर्को दुईवटा शब्द हो. तर अङ्ग्रेजीमा यहाँनिर चारवटा पोइन्ट छ. यो चारवटा अनुग्रहको काम हो. तपाईँ र मेरो जीवनमा हरेक व्यक्ति, हाम्रो फ्यामिली, मण्डली, एकअर्कामा परमेश्वरको जस्तो एकता कायम भइराख्न, जहाँ चाहिँ ख्रिस्टको महिमा भइराख्न, जहाँ चाहिँ परमेश्वरको सङ्गतिमा भइराख्न, अर्को शब्दमा तपाईँ र म एउटा मण्डलीको रूपमा प्रदर्शित हुन, देखा पर्न, जिउन, अपरेटिङ एज अ बडी अफ क्राइस्ट भन्छ, येशूको शरीर जस्तै चलिराख्ने मण्डली हुनलाई चाहिँ यो कुरा चाहिँ सही ढङ्गले हरेक विश्वासीमा काम गर्नुपर्छ. त्यो चाहिँ के हो? पहिलो चाहिँ लोलीनेस भनेको चाहिँ, अघि हामीले यहाँनिर के लेखेका थियौँ भनेदेखि नम्र भनेको छ. लोलीनेस भनेको चाहिँ मिक पनि भन्छ, अर्को मिक भन्छ, भनेको चाहिँ आफैलाई सर्वे सर्वा ठानी होइन, आफैलाई म चाहिँ केही हुँ भन्ने होइन. वास्तवमा यो केही हुँ भन्ने कुरा हराउनलाई चाहिँ स्वार्थ मर्नुपर्छ. यो नै कतिजना क्रिस्चियनहरूले नबुझेको कुरा हो. उनीहरूले चाहिँ म चाहिँ केही हुँ, जहिले पनि सांसारिक तवरले जाँच्या हुन्छ, कहिले काहीँ सायद त्यस्तो शिक्षा पाएको छैन. त्यही कारणले हामी हाम्रो कुरालाई पावलको त्यो फिलिपी 3 अध्याय मैले पढेको थिएँ नि, 3-10, त्यसलाई घरिघरि पढ्नुहोस्. पावलले कसरी परमेश्वरको लागि सबै कुरा बेकार, गर्बेज गार्बेज भनेको चाहिँ फोहोर मूल्य तुल्य, होइन. त्यसरी लोलीनेस, दोस्रो चाहिँ जेन्टलनेस भनेको चाहिँ विनय भन्छ. जेन्टल भनेको चाहिँ एकदमै मानिसहरूलाई आदर पनि, सत्कार पनि, सेवा पनि गर्ने त्यस्तो खालको भावना, जहाँ चाहिँ स्वार्थी र घमण्ड कति पनि निस्किँदैन. यो अङ्ग्रेजीमा एउटा इगो भन्ने शब्द छ, नेपालीमा के भन्छ मलाई थाहा छैन, त्यो इगो भन्छ. धेरै जस्तो मान्छे इगोले मरिरहेको हुन्छ, मैले घरिघरि पदमै बिचे भेट्छु. क्रिस्चियन आफ्नै दाजुभाइ हुन्छ, दिदीबहिनी हुन्छ, आफ्नै परिवार हुन्छ, श्रीमती हुन्छ, इगो. त्यो के भएको भने नि, त्यो ख्रिस्टको क्रुसलाई काम गर्न नदिएको. जो मान्छे ख्रिस्टको क्रुसले काम गर्छ नि, त्यो विनम्र हुन्छ, जेन्टल हुन्छ, इगो हुँदैन नि. उसले तुरुन्तै क्षमा दिन सक्छ. क्षमा दिन नसक्नु पनि एउटा इगो हो. वास्तवमा ख्रिस्टको आत्मा लिने मान्छेले त ख्रिस्टले जस्तो जिउनु पर्यो नि, त्यो कुरा आज हामी हेर्छौँ. ख्रिस्ट नै हाम्रो उदाहरण बनाउनु पर्यो नि, उहाँको उदाहरणलाई पछ्याउनु पर्यो भनेको चाहिँ ख्रिस्टले के गर्नुभयो त्यो हेर्नु पर्यो. हामीले त्यही कुरालाई बाइबलमा घरिघरि त्यसको बारेमा आज्ञा गरिएको छ त, होइन. दोस्रो पोइन्ट, तेस्रो पोइन्ट, लङ सफरिङ. थाहा छ, सफरिङ भनेको चाहिँ सहने, दुःख सहने, होइन. सफरिङ भयो, कष्ट, सङ्कष्ट भयो, अनि त्यो चाहिँ एकदम लङ 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 भनेको चाहिँ लामो, धेरै समय गरिरहने, सहिरहने, तुरुन्तै जवाफ दिएको छैन, तुरुन्तै विरोध गरेका छैन, तुरुन्तै छोडेर हिँडेको छैन. तर जुन स्वभाव हामीले प्रदर्शन गर्नुपर्ने प्रेम र दयाको हो, त्यसलाई छोड्या छैन, लङ सफरिङ. अनि अर्को चौथो कुरा चाहिँ बेरिङ विथ वान एनदर इन लभ भनेको चाहिँ एक अर्कालाई सहनै नसक्ने, अँगालो मार्दा दुम्सीले जस्तो घोच्छ. दुम्सीलाई अमारो मार्ने कल्पना गर्नुभएको छ? घोच्छ, किन उसको त काँडै काँडा छ. तर हामी अँगालो मार्न छोड्दैनौँ. हामी के भन्छ, बेरिङ भनेको चाहिँ बोक्ने, प्रेममा एकअर्कालाई सहने, बोक्ने, त्यो एकअर्काको कुरालाई लिन सक्ने, तर प्रतिक्रियामा ख्रिस्टले जस्तै उसको भलाइ, उसको निम्ति उन्नति, उसको निम्ति प्रगति, उसलाई उत्साह, यो ख्रिस्चियन जीवन हो. प्रियहरू, बाइबलमा चाहिँ यही कुरो लेखिएको छ ख्रिस्चियन जीवनको सम्बन्धमा. त्यसैले एफिसी 4:2 ख्रिस्चियन बोलाउट योग्यको जीवनबारे बाइबलमा चारवटा अनुग्रहका काम हामीले भर्खरै अघि हेरेका थियौँ. त्यो अनुग्रहको काम तपाईँलाई म अहिले बताउँछु. यहाँनिर यो पदमा सधैँभरि नम्र, सोझो, सहनशील, यो अर्को अनुवाद होइन, सोझो हो, एक अर्कालाई सहेर प्रेम देखाऊ. यहाँनिर लङ सफरिङमा सहेर प्रेम देखाऊ भनेर, लभिङ, बेरिङ इन लभ भनेछ, होइन. तपाईँले बुझ्नु पर्यो यो. त्यसैले यति धेरै गहिरो शब्दहरू यहाँ प्रयोग गरेको छ. तपाईँ मैले एकअर्काको लागि जिउने, चर्चमा, मण्डलीमा, परिवारमा, त्यो चाहिँ परमेश्वरको इच्छा गर्ने. कहिलेकाहीँ मान्छेलाई एकता ल्याउनलाई, मान्छेसँग मिलाप ल्याउनलाई, फुट नआउनलाई परमेश्वरलाई छोडेर अर्कै कुराको सहमति गर्छन् मान्छे. तपाईँले पाप गर्नुहुन्छ त्यस्तो गर्नुभयो भने, त्यही बेलामा तपाईँले ख्रिस्टलाई इन्कार गर्नुभयो. त्यही कारण त्यो कुरोमा हामी होसियारी हुनुपर्छ. मान्छेहरू किन झ्यालखान जान तयार हुन्छन्? मान्छेहरू किन मर्न तयार हुन्छ? किनभने उनीहरूले परमेश्वरको कुरालाई इन्कार गर्नु मिल्दैन. तपाईँ र ममा जबसम्म त्यो हिँड्दै आउँदैन नि हामीले ख्रिस्टलाई प्रेम गरेको अर्थ लाग्दैन. त्यो चारवटा पोइन्टको बारेमा तपाईँलाई मैले भनेको थिएँ, नम्रता, विनय, धैर्य, मायालु सहनशीलता, लभिङ फरबियरेन्स. भनेको त्यो मान्छेले गरेको कुरा त मलाई चित्त दुख्छ, ऊ फर्केर पनि आउँदैन, उसले सरी पनि भन्दैन, जति गर्दा पनि ऊ चाहिँ खराबीमै लागिरहेछ, तर हामी के गर्छौँ? ल फरबियरेन्स, लभिङली उसलाई प्रेमपूर्ण रूपमा. बाइबलमा एफिसी अर्को 4:15 हो क्या अरे के लेखा छ, प्रेममा सत्य बोल्ने भन्ने शब्द हामी त्यहाँ पाउँछौँ होइन. त्यस कारणले त्यो कुरा चाहिँ हामीले गर्नु पर्यो. यो चारवटा पोइन्ट जो चाहिँ अनुग्रहको काम तपाईँ र मेरो जीवनमा, यो हरेक क्रिस्चियनको जीवनमा, हरेक व्यक्तिप्रति यो वचन हो प्रियहरू. जब यो कुरो व्यवहारमा हुन्छ नि त्यस्तो खालको मण्डलीमा, त्यहाँ चाहिँ ख्रिस्टको महिमा हुन्छ प्रियहरू. त्यहाँ कोही पनि व्यक्तिले आफूलाई भूमिका माग्ने, उसलाई भूमिका दिने, यो सबै यो संसारमा भूमिका होइन प्रियहरू. तपाईँ र मेरो वरदान परमेश्वरबाट आएको जो छ, सो इच्छाले परमेश्वरको महिमाको लागि सेवा पुर्याउने कुरा हो, सम्मिलित आफैलाई सब्मिट गर्ने कुरा हो, परमेश्वरको पवित्रतालाई कायम राख्ने कुरा हो. तपाईँ र म ख्रिस्टसँग हिँड्नु पर्यो. मेक स्योर यु वाक विथ जिजस. येसुसँग हिँड्दै हुनुहुन्छ, येसुको कुरा बिहान अनि बेलुका उठ्दा येसुको कुरा पहिला आउँछ. मेक स्योर तपाईँ दिनदिनै येसुको लागि उत्साहित हुनुहुन्छ. जब तपाईँ र म येसुको लागि उत्साहित छैनौँ, केही कुरा समस्या छ, केही कुरा समस्या छ. यो वचनमा त क्लियर छ. त्यस कारणले हामी यो कोनिके जस्तो क्रिस्चियन नबनौँ. संसारमा यस्तो खालको क्रिस्चियन प्रशस्त भए त त्यही कारणले बेला बेलामा मान्छेहरूले काउन्ट जिन जिन डोर जस्तो, अघि हामीले हेरेको थियौँ नि एकजना मान्छे जसले चाहिँ बेलायतको राज त्यो मण्डलीमा आएको गलत कुरा, जेरेमाया बरफ, त्यो मान्छे जस्तो धेरै तपाईँ कतिजनाको नाम भन्न सक्छौँ, त्यस्तो हामीले गर्न सक्छौँ. त्यस कारणले हामी यहाँनिर परमेश्वरको वचनमा वास्तवमा क्रिस्चियन चलनमा, वास्तवमा यो संसारिक चलनमा चाहिँ विनय र नम्र हुने कुरा भनेको चाहिँ बाहिरी. अर्को कुरा यो, कतिजना क्रिस्चियनहरूले यो सोध्छ होइन, मैले पनि म तपाईँलाई घरिघरि भन्छु नि, हामी चाहिँ के गर्नुपर्छ, सियो भएर पस्ने, फाली भएर निस्किने, सर नपर्दासम्म कोरीको पाउ मोल्ने. यो कुरा चाहिँ संसारले सिकाउँछ, मैले त्यही सिकाएको थिएँ सानोमा, अनि म धेरै विचार गर्थेँ. तर जब ख्रिस्टमा आएँ नि, मैले त्यसलाई त्याग्नु पर्यो. मैले प्रभुको आज्ञा अनुसारको पवित्र जीवनको लागि जानु पर्यो, मैले परमेश्वरको प्रेम देखाउनु पर्यो, अनि त्यो एकदमै महत्त्वपूर्ण. त्यस कारणले यो यहाँनिर के भन्छ, अघि हामीले यो कुराहरू जो छ नि, नम्र, विनय, धैर्य, मायालु, दयालु हुने कुरा चाहिँ के हुन्छ, काठार जस्तो लाग्छ होइन, सास नभएको. अनि मान्छेलाई कतिचोटि चाहिँ के हुन्छ, यस्तो हामीलाई विरोध गरिरहेछ, हामी चाहिँ उसलाई माया गरिरहेछौँ, हामीले के विचार गर्छौँ, हाम्रो बेजत भा जस्तो. अनि संसारिक मान्छेहरूले चाहिँ ए तरिका हरामी, हामी त ऊभन्दा बलियो भएर लड्नु पऱ्यो नि उसँग होइन. त्यही कारण देख्नुभयो, संसारिक र परमेश्वरीय स्वर्गीय स्थानमा जो बसालिएको छ उसको शक्ति त आफ्नै समशक्ति होइन नि, उसको त प्रभु येशूको शक्ति हो. तर उसले त प्रभुको शक्तिमा जिउने हो, तर ऊ आफै त प्रभुसँग बसेको छ, उसको विचार त स्वर्गीय विचार हो प्रिय हो. त्यसैले हाम्रो चरित्र व्यवहार भन्दा बोली चालीमा पनि एकरूपता हुनु पर्यो. धेरै जस्तो मान्छे चाहिँ बोलीमा ठिक्क मान्छेसँग, भित्र व्यवहारमा कैची काट्ने शैतानको मान्छे हुन्छ, काम लाग्दैन, त्यो पाप हो. त्यही कुरा नै सबभन्दा ठुलो समस्या छ यहाँ. मान्छेहरू अगाडि जे भित्र जे गर्छन्, जे बोल्छन्, जे सोच्छन् अगाडि भन्दैनन्, त्यस्तो मान्छेहरू परमेश्वरको आत्माद्वारा चल्दैनन्. यो कुरो क्लियर बुझ्नुपर्छ, त्यही कारण पश्चाताप गर्नुपर्छ, अनि जागृति आउँछ प्रियहरू. तपाईँ र ममा पवित्र आउँछ, मण्डलीमा येशूको महिमा हुन्छ, पवित्र आत्माको काम सुरु हुन्छ. किनभने हामीले त्यो कुरा सिक्नुपर्छ, हामीले सबै मानिसहरूको अगाडि ख्रिस्टको चरित्र हाम्रो जीवनबाट देखाउनुपर्छ. यो कुरा एकदमै महत्त्वपूर्ण छ. सो पुरानो नियममा पनि यो कुरालाई जोड दिएको छ. पुरानो नियम के छ, परमेश्वरले नम्रहरूसँग सम्बन्ध राख्नुहुन्छ, सङ्गति गर्नुहुन्छ, उठाउनुहुन्छ भन्ने कुरा लेखिएको छ. अनि तपाईँलाई मैले यो पद पढ्न लागेको थिएँ, यसैया 57:15, किनकि सदा सर्वदा जीवित रहनुहुने उच्च र श्रेष्ठ जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु, अनि यहाँनिर सुन्नुहोस्, विनम्रको आत्मा जागृति गराउन र पश्चातापीको हृदय जागृत गराउन र त्यससँग पनि बस्दछु जो आत्मामा पक्षपाती र विनम्र छ, पश्चातापी र विनम्र छ। त्यस कारण परमेश्वरको सङ्गति चाहनुहुन्छ, परमेश्वरको उपस्थिति चाहनुहुन्छ, शक्ति चाहनुहुन्छ, परमेश्वरको आशिष चाहनुहुन्छ, परमेश्वरमा एकदम योग्य भेटाइन चाहनुहुन्छ, यो जीवनको सार्थकता चाहनुहुन्छ। पश्चातापी हृदय र योग्य के भन्छ यसलाई, विनम्र हृदय हाम्रो हुनुपर्छ, यो वचनमा क्लियर छ। त्यही कारणले हामीले येशूको चरित्र लिनुपर्ने हुन्छ। यहाँ यसैया 66:2 के छ, के यी सबै थोक त मेरै हातले बनाएका होइनन् र यसरी यी हुन आए। परम प्रभु भन्नुहुन्छ, जो आत्मामा दिन र चूर्ण छ मेरो वचनमा कान्दछ, त्यसलाई म आदर गर्छु। सी, जो आत्मामा दिन भनेको चाहिँ एकदमै विनम्र, मै हुँ भन्ने होइन, दिन भनेको चाहिँ त्यो हो, पोर इन स्पिरिट भन्छ बाइबलमा, मत्ती 5 पोर इन स्पिरिट भनेको चाहिँ दिन भनेको चाहिँ मै हुँ नभन्ने, आफैमा केही घमण्ड छैन, आफ्नो धार्मिकतामा केही छैन, केवल परमेश्वरमा भरोसा गर्छ, चूर्ण तोडिएको हृदय, अनि मेरो वचनमा काम छ, परमेश्वरको वचनप्रतिको आदर। वचनमा कामनु भनेको चाहिँ के हो, हरेक वचनलाई सही प्रकारले पालन गर्ने हो, विश्वास गर्ने हो, त्यसलाई म आदर गर्छु। परमेश्वरको आदर पाउने हो भने चाहिँ हामीमा त्यो हुनु पर्यो। अनि यो कुरा तपाईँलाई मैले धेरैचोटि पढ्छु, मिका 6:8, ए मानिस के असल छ त्यो तैँले उहाँले तँलाई देखाउनु भएको छ। त्यो असल चाहिँ के छ त, यहाँ छ, परम प्रभुले तँबाट के चाहनुहुन्छ, परमेश्वरले तपाईँ र मबाट चाहने कुरा चाहिँ केवल यति, ठिकसित काम गर्नु, अनि त्यसपछि यहाँ अर्को के छ, कृपालाई प्रेम गर्नु, त्यसपछि अर्को के छ, तेरो परमेश्वरतिर विनम्र भएर हिँड्नु। त्यस कारण परमेश्वरप्रति विनम्र हुने मान्छे हरेक कुरामा विनम्र हुन्छ। तपाईँले परमेश्वरसँग विनम्र अर्को ठाउँमा चाहिँ इगो लिएर हिँड्ने त हुन सक्दैन नि, त्यो त बनावटी भइहाल्यो नि, होइन? त्यस कारणले अनि यस्तो यस्तो खालको हुनु, विनम्र हुनु, यो खालको ह्युमिलिटी, विनय, धैर्य, दयालु हुनु भन्ने कुरा के हो भने, तपाईँलाई म FEC 4 बाँकी कतिवटा पदहरू पढ्न चाहन्छु। अनि यहाँ यस्तो लेखिएको छ, FEC 4:19, तिनीहरू कठोर भएका छन् र हर किसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्। को, जो चाहिँ परमेश्वरको आत्माद्वारा चल्दैनन्। त्योभन्दा अगाडि पनि तपाईँले पढ्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँ के छ, 20:21, तर ख्रिस्टलाई त तिमीहरूले यसरी जानेका छैनौ। ख्रिस्टलाई हामीले जान्नुपर्ने कारण के हो भनेदेखि, हामीले पछ्याउनु पर्ने उदाहरण वास्तवमा ख्रिस्टको उदाहरण हो। यहाँनिर तपाईँलाई यो कुरो पढ्न चाहन्छु, यसकारण तिमीहरू प्रिय बालकहरू चाहिँ परमेश्वरको देखा सिकी गर्ने हो। तपाईँ र मलाई चाहिँ के छ, ख्रिस्टको देखा सिकी, ख्रिस्टको उदाहरणलाई पछ्याउनु, ख्रिस्ट जस्तै प्रेम गर्नु, ख्रिस्ट जस्तै व्यवहार गर्नु, त्यो कुरो तपाईँ र मेरो लागि हो। त्यस कारणले यहाँनिर के लेखेको छ भन्दाखेरि, ख्रिस्टलाई त तिमीहरूले यसरी चिनेका छैनौ, येशूमा भएको सत्यता अनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्दछु। एफिसीको मण्डलीलाई ख्रिस्टको बारेमा तिमीहरूको विचार सही होला, किनभने तिमीले येशूको बारेमा सिकेका होला भन्ने मैले विचार गरेको छु। 22 के छ, छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। यदि तिमीहरूले सही शिक्षा पाएका छैनौ भने यी कुराहरू, पुरानो स्वभावको जीवनसँग भएका कुराहरू त्याग्नुपर्छ भन्ने कुरा यहाँ छ। 23 के छ, आफ्नो भित्री वार्तामा नयाँ हुने। भित्री वार्ता भनेको चाहिँ बाहिर देखावटी कुरा मात्रै होइन कि, जिउने कुरा पनि परमेश्वरको वचन अनुसार, येशूको जीवन अनुसार नयाँ हुनु पर्यो भन्ने कुरा हामी यहाँ देख्छौँ। तब मात्रै हामीले मण्डलीमा त्यो दुई पद अनुसारको प्रेम, धीरज, लङ सफरिङ, सहनशीलता, विनय त्यो गर्न सक्छौँ। 24 परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर। अब हाम्रो नयाँ स्वभाव ख्रिस्टमा पाएको नयाँ जन्ममा के छ, परमेश्वरको स्वरूप अनुसार हामी फेरि स्थापित हुन्छौँ, परमेश्वरको धार्मिकतामा हामी पवित्रतामा आउँछौँ। अनि हामी दोस्रो कोरन्थी 5:17 के छ, कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि हो, हामीमा नयाँ सृष्टि हुन्छ किनभने हामीले नयाँ गरी जन्म लिएका छौँ। तपाईँ र म नयाँ गरी जन्म यसरी हाम्रो टोटल स्वभाव इगो होइन, अब लोभ घमण्ड यस्तो ईर्ष्या तितोपना होइन, अब नयाँ स्वभाव होइन, पुरानो स्वभाव होइन, परमेश्वरको धार्मिकता अनुसारको। चारको 25, 26, 27, 28 क्रोध गर तर पाप नगर। अब यो क्रोध गर्ने सम्बन्धी कुरामा के हुन्छ, कहिलेकाहीँ मान्छेले धेरैचोटि मेरो मलाई चाहिँ क्रोध गर्न मन लाग्दैन तर झट्ट आउँछ कहिलेकाहीँ, तर त्यो कहिले आउँछ भने जुन बेलामा आफूलाई कुनै कुरा गलत लाग्छ, त्यसैले त्यस्तो आइहाले पनि पाप चाहिँ गर्नु हुँदैन भन्ने कुरा यहाँ छ। पाप गर्ने छुट चाहिँ कसैलाई पनि छैन। उसले यसो भन्यो मलाई, उसले गल्ती गर्यो भने मैले पनि यसो यसो भने, हामीले भनेको कुरामा गल्ती भयो भने त पाप भयो, हामी पनि ऊभन्दा केही फरक भएन। तपाईँ र मेरो लागि परमेश्वरको आज्ञा चाहिँ के हो, हामीले त के पनि गर्नु हुँदैन, रिसाउन सक्छ कहिले काहीँ। यसु प्रभु पनि रिसाउनु भएन, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्, दियाबलासलाई मौका नदियो, शैतानलाई मौका नदियो, किनभने रिस नमरेर मान्छेप्रति तितोपना राखेर रिस राखिराख्यो भने के हुन्छ, शैतानले त्यसलाई प्रयोग गर्छ, तपाईँलाई फसाइदिन्छ, तपाईँलाई लाग्छ तपाईँले गरिरहेछ के कुरा, तर तपाईँलाई त शैतानले गराउँछ, नोकर शैतानको बनाउँछ। चोर्नेले अब उसो नचोरोस्, बरु उसले परिश्रम गरोस्, उसले आफ्नो हातले इमान्दारी साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्, अरूको सेवा पनि गर्न सकोस् भन्ने त्यहाँनिर छ। अनि यहाँनिर 29 के छ, तिमीहरूका मुखबाट कुवाक्य ननिस्कियोस् तर समय सुहाउँदो सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। त्यसकारणले एकदमै महत्त्वपूर्ण कुरा हामीले यहाँ सिक्दछौँ एउटा क्रिस्चियन जीवन जिउने कुरामा। त्यसकारणले तपाईँलाई यो 30 त पवित्र आत्मालाई दुखित नतुलाओ भन्ने कुरा भइहाल्यो। 31 म चारको पढ्न चाहन्छु, सबै तितोपना क्रोध रिस हल्ला हो हल्ला र निन्दा सबै किसिमका डाहासमै तिमीहरूले त्याग दियो। अब तपाईँलाई यो पढेपछि यो ऐना जस्तै तपाईँको जीवनमा अर्काको निन्दा गर्ने कुरा छ कि, कसैप्रति तितोपना छ कि, अथवा तुरुन्तै डाहा गर्ने कुरा पो छ कि, यो यति छिटो आउँछ डाहा, हामीले होसियारी भएन र प्रभुलाई पक्का सुम्पेनौँ भने कुनै पनि व्यक्तिमा डाहा आउँछ। सबभन्दा बढी डाहा चाहिँ आफ्नो नजिकको मान्छेहरू, दाजुभाइमा, दिदीबहिनीमा, साथी साथीमा आउँछ। यस्तो डाहा आउँछ कि मान्छेले मार्न पनि सक्छ, किनभने त्यहाँ त शैतान छ, शैतानले परीक्षा ल्याउने सबभन्दा सजिलो तरिका यो ईर्ष्या डाहा। धेरैचोटि मान्छेहरू आफ्नो छोरछोरीको बारेमा डाहा गर्छन्, अरूको भन्दा आफ्नो छोरछोरी राम्रो, आफ्नोभन्दा अरूको छोरछोरी राम्रो भात देखे पनि उसलाई यति अँध्यारो अनुहार लाउँछन्। कहिलेकाहीँ मान्छेको अनुहारमा देखिन्छ यो मान्छेले डाहा गरेको छ कि छैन। क्रुसमा तपाईँको शरीर मार्नुहोस् प्रियहरू, हामी स्वर्ग जानुपर्छ होइन। यसु प्रभुले भन्नुहुन्छ नि कतिचोटि पाप त्याग्ने कुरामा, आँखाले पाप गराउँछ भने मार, त्यो आँखा निकाल, हात काट, त्यो हात लिएर स्वर्ग नजानु भन्दा त हात नलिएर स्वर्ग जानु, यसु प्रभुको वचन हो नि होइन। तपाईँ र म पवित्र हुने कुरामा कति ठुलो कुरा छ त्यहाँ। 32 हेर्नुहोस्, जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एकअर्काप्रति कोमल मनका र दयालु हो। अब तपाईँलाई यो क्षमाको सम्बन्धमा म भन्छु, बाइबलमा हामीले क्षमा पाउने योग्यता, फेरि पनि त्यो यसु प्रभुले सिकाएको प्रार्थना र अरू धेरै ठाउँमा छ, परमेश्वरको क्षमा हामीले त्यतिखेर पाउँछौँ जतिखेर अरूलाई हामीले क्षमा दिन्छौँ। अनि त्यो क्षमा चाहिँ त्यति सजिलो छैन, अति नै अत्याचार गर्ने मान्छेको क्षमा हो, त्यहाँ सीमा छैन। तपाईँ र ममा क्षमाशील हृदय हुनु ख्रिस्टको हृदय हुनु हो, यो कुरालाई व्यवहारमा ल्याउनु पर्यो। कतिजनाको जीवनमा साँच्ची नै यो प्रार्थनाको विषय हो, हामीले साँच्ची नै परमेश्वरमा समर्पित भएर प्रार्थना गर्नुपर्ने हुन्छ होइन। क्षमाको कुरा गर्दै गर्दाखेरि त्यस कारणले हामी परमेश्वरमा प्रार्थना गर्नु पर्यो। अघि मैले तपाईँलाई यो पद पढेको थिएँ, यो माथि मैले जुन चाहिँ हेरिराखेको छु नि, यसकारण तिमीहरू प्रिय बालकहरू चाहिँ परमेश्वरको देखा सिकी गर्ने हो। यो सबै कुरा जो छ त्यो परमेश्वरको देखा सिकी हो। येसु प्रभुमा त्यस्तो खालको मन थियो, हामी येसुमा नयाँ हुँदाखेरि येसुको मन पाउँछौँ, येसुको व्यवहार स्वभाव पाउँछौँ। अनि त्यो चारवटा अनुग्रहको व्यवहार जो छ, अङ्ग्रेजीमा कल्टिभेट भन्छ, कल्टिभेट विथ ग्रेस, यो चारवटा कुरा कल्टिभेट भनेको चाहिँ तपाईँको बगैँचामा गमलामा केही रोप्नुहुन्छ नि, त्यसलाई चाहिँ गोडगाड गरेर मलजल गरेर पानी हालेर बढाउने हो। अङ्ग्रेजीमा कल्टिभेट भन्छ, नेपालीमा व्यवहारमा लगाउनु भन्छ, त्यति सजिलो शब्द छैन। अङ्ग्रेजीमा चाहिँ सजिलो खेती लगाउनु जस्तै, अब खेती भन्यो भने त बुझ्नुहुन्न। तर तपाईँहरू मैले प्रेमको खेती गर्नु पऱ्यो, अनुग्रहको खेती गर्नु पऱ्यो। जुन अनुग्रह परमेश्वरबाट आउँछ, तपाईँहरू मेरो शक्तिबाट त हुँदैन, परमेश्वरको अनुग्रह आउन पहिला तपाईँ र मैले आफ्नो इच्छा स्वभाव सबै के भन्छ रोमी 12:1-2 पद गर्नु पऱ्यो पहिला, त्यो टोटल। अनि तपाईँलाई म भन्छु त्यो चाहिँ बाइबल लिए क्रिस्चियन हो, त्योभन्दा बाहेक होइन। अनि यहाँनिर एफिसी 5:2 के छ, यो येसुको देखा सिकेको कुरा यहाँ छ, तिमीहरू प्रेममा चल, किनभने येसुले प्रेममा चल्नुभयो, जसरी ख्रिस्टले पनि तिमीहरूसँग प्रेम गर्नुभयो, त्यही उदाहरण छ नि, होइन? त ख्रिस्टको प्रेम त तपाईँ र म कतिचोटि, अहिले पनि म तपाईँलाई भन्छु, मान्छेले परमेश्वरको ठाउँमा जब अर्को केही कुरा राख्छ, परमेश्वरलाई कति धेरै मन दुख्छ। रोमी 1:18 पढ्नुहोस्, 3 परमेश्वरको क्रोधको कुरा छ। तर आज हामी क्रिस्चियन भएर पनि कतिचोटि चुक्छौँ, कतिचोटि हामी परमेश्वरलाई इन्कार गरिदिन्छौँ, कतिचोटि संसारिक कुरामा लोह लोह मिलाएर अन्य जाति मान्छेहरूसँग परमेश्वरको निन्दा हुने काममा सहभागी भएर हुन्छौँ, परमेश्वरलाई कति निन्दा हुन्छ। तर उहाँले तपाईँले क्षमा माग्नु भएन भने त पवित्र आत्माको शक्ति पनि उहाँले लगिसक्नुहुन्छ। तर तपाईँ र म परमेश्वरमा कहिले पनि त्यो ठाउँमा पुग्नु हुँदैन जहाँ परमेश्वरलाई इन्कार हुन्छ, जहाँ परमेश्वरलाई आदर हुन्न। तर कतिचोटि भएको बेलामा के हुन्छ, परमेश्वरले क्षमा दिनुहुन्छ, हामी फर्किनुपर्छ। त्यो परमेश्वरको स्वभावलाई बुझेर हामीले एकअर्काप्रतिको व्यवहारमा, ख्रिस्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, परमेश्वरको निम्ति सुगन्ध भेटी बलिदान भएर आफैलाई हाम्रो निम्ति अर्पण गर्नुभयो, येशु ख्रिस्टको क्रुसको मृत्युको कुरा कति ठुलो छ, कतिचोटि हामीले त्यसलाई अनुमान पनि गरेका छैनौँ। त्यसकारणले वास्तवमा एक अर्कालाई सहनु, घरिघरि सुध्रने मौका दिनु, तुरुन्त प्रतिक्रिया दिनुको बदला सहनु अनुग्रहको काम हो। त्यो नै परमेश्वरको अनुग्रह हो, त्यो नै पवित्र आत्माबाट आउने शक्ति हो। अनि त्यो मान्छेलाई प्रेम नै गरिराख्ने, उसको जीवनमा चाहिँ परमेश्वरको फल देख्न चाहने, उसलाई परमेश्वरको राज्यमा देख्न चाहने, यद्यपि ऊ टोटली आउट छ, होइन? त्यति सजिलो कुरा होइन, त्यो कुरा सजिलै नेचुरल्ली आउँदैन। त्यही कारण तपाईँ र म परमेश्वरमा भरोसा गरेर प्रार्थना गर्नुपर्छ, परिश्रम गर्नुपर्छ। जसले हामीप्रति हाम्रो पटक पटकको गल्तीप्रति परमेश्वर धीरजी जसरी हुनुभएको छ र हामीलाई सुध्रनलाई मौका दिनुहुन्छ, हामीले बाइबलमा पढ्छौँ नि, उहाँले धीरज गर्नुहुन्छ ताकि हामीले क्षमा माग्न सकोस्। अस्ति हामीले त्यो पदहरू युहन्नामा पनि हेरेका थियौँ, होइन? परमेश्वरको धीरज, उहाँले हामीलाई त्यसरी उहाँको अनुग्रह देखाउनुहुन्छ। त्यसै गरी हामीले एकअर्काप्रति अनुग्रही हुनुपर्छ, क्षमाशील हुनुपर्छ, मान्छेप्रति सहने शक्ति हुनुपर्छ। कहिले पनि तुरुन्तै शब्द निकालेर उनीहरूलाई चित्त दुखाउने, उनीहरूको विरोध गर्ने, उनीहरूको नोक्सान हुने कामतिर लाग्ने गर्नु हुँदैन। हामीप्रति खराबी गर्नेहरूप्रति हामीले प्रेमपूर्ण सहनशील भएर अनि उनीहरूलाई व्यवहार येशूको जस्तो व्यवहार गर्न हामीले सिक्नुपर्छ, एकदमै आवश्यकता छ। परमेश्वरको क्षमा र सहनशीलताको लागि हामी परमेश्वरप्रति धन्यवादी हुनुपर्छ, अनि त्यसैले अरूप्रति हाम्रो धारणा एटिच्युड एकदम सही हुनुपर्छ, परमेश्वरप्रति, उहाँको वचनप्रति, र हामीले जिउने जीवन र व्यवहारमा सबैलाई समानतामा ल्याउने खालको, हाम्रो आफ्नो मान्छेलाई अगाडि बढाउने कोसिस पनि होइन। परमेश्वरले कसलाई के कुरामा राख्न चाहनुहुन्छ परमेश्वरको योजना हो। हामी कतिचोटि चाहिँ के गर्छौँ भने यत्र उता मिलाएर उही हाम्रो नेपालको सरकार जस्तो, होइन? आफ्नो मान्छेलाई राजदूत, आफ्नो मान्छेलाई प्रधानमन्त्री, आफ्नो मान्छेलाई होइन, आफ्नो ग्याङकोलाई चाहिँ मुख्य मन्त्रालय हुन्छ नि, होइन? हामी त्यो देख्छौँ नि, त्यो त संसारिक हो प्रिय। तपाईँ र मेरो चाहिँ हटाउने काम चाहिँ परमेश्वरको हो, पहिला नै चुनेको छ। अनि जुन कुरा परमेश्वरले चुनेको छ त्यो कुरो त्यो मान्छेलाई भइहाल्छ जब उसले परमेश्वरमा समर्पित हुन्छ। त्यस कारण हामीले केही पनि गर्नु पर्दैन, केवल परमेश्वरमा भरोसा गर्नुपर्छ। पावल लेख्छन् ख्रिस्टमा जुन दया देखिएको छ त्यसलाई सहनशीलता र क्षमाको कुरा, एटिच्युडको कुरा हामीले अनुसरण गर्नुपर्छ। एकले अर्कालाई उहाँकै निम्ति प्रेम गर्नुपर्छ, अरूको फाइदाको लागि प्रेमपूर्ण व्यवहार मान्छेलाई गर्नुपर्छ। त्यस्तै प्रेम गर, अनि हामीले अघि भर्खरै कसरी प्रेम गर्ने भन्ने 4 अध्यायको सम्पूर्ण कुरा हामीले पढेर हेरेका थियौँ, होइन? अनि त्यस्तै एफिसी चारमा उल्लेख गरिएको एकताको कुरा हामी हेर्छौँ, एकताको कुरा यहाँनिर, यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो, त्यसको बारेमा हामीले धेरै माथिदेखि तलसम्म पढिसकेका छौँ, जुन कुराको बारेमा हेरेका छौँ। सो हामीले कसरी हिँड्छौ भनेको चाहिँ दिनदिनै जिउने जीवन कसरी जिउँछौँ, मण्डलीमा कसरी जिउँछौँ, हाम्रो आफ्नो काममा कसरी जिउँछौँ, हाम्रो सबै व्यवहारमा, लेनदेनमा, कुराकानीमा कसरी जिउँछौँ। क्रिस्चियनको चाहिँ पवित्र आत्माको अगुवाईमा हिँड्ने जीवन हुनुपर्छ। निर्बुद्धि मानिस जस्तो चाहिँ हामी जिउनु हुँदैन, बुद्धिमान जस्तो। होइन, बाइबलमा बुद्धिमान र निर्बुद्धिको दुईटा जगको बारेमा मत्तीमा छ, तपाईँले देख्नुहुन्छ नि, बालुवामा घर बनाउने निर्बुद्धि भत्किन्छ नि, तर चट्टानमा बनाउने चाहिँ कहिल्यै भत्किँदैन। त्यस कारण तब त्यो भनेको चाहिँ के हो, वचन पालन हो नि फेरि, होइन, त्यो परमेश्वरको वचन सुनेर पालन गर्ने चाहिँ चट्टानमा घर बनाउने हो नि। त्यो चट्टानमा घर त परमेश्वरको वचनलाई सर्वप्रै थाल्नु पर्यो नि। जब तपाईँ र मैले परमेश्वरको वचनलाई नेग्लेक्ट गर्न थाल्छौँ, तपाईँ र म ख्रिस्टको चेला हुने कुरा धेरै टाढा रहन्छ प्रियहरू। त्यो कुरो हामीले प्रष्ट बुझ्नुपर्छ। त्यस कारणले एकताको कुरा गर्दै गर्दाखेरि, एकताको विषयमा, यहाँ एकताको विषयमा धेरै कुरा छ। यहाँ तपाईँलाई म एकता यो यहाँनिर फिलिपी 2:5 के छ, तिमीहरूमा यस्तो मन होस् जो ख्रिस्ट येशूमा पनि थियो। अघि एफिसी 4 जति पनि पदहरू हामीले पढ्यौँ, अनि त्यो सबै गएर यहाँ गएर तपाईँले यो कुरा पढ्नुभयो, त्यो सम्भव कतिखेर हुन्छ, तपाईँ र ममा जब ख्रिस्टको मन हुन्छ, भनेको मतलब ख्रिस्टको जस्तै विचार हुन्छ, सोच हुन्छ। क्रिस्चियनमा चाहिँ ख्रिस्टको जस्तो सोच विचार हुनै पर्यो। यो संसार नसोच्नुहोस् कि त्यसो गर्दाखेरि पछाडि परिन्छ, किनभने यो संसार हाम्रो अन्त होइन नि। यो संसारमा त हामी येशु जस्तो बन्ने हो, त्यो मात्रै हो। येशु आउँदै हुनुहुन्छ, कहिले थाहा छैन, भोलि हुनसक्छ। त्यो बेलामा तपाईँ र मेरो जीवनमा हुनुपर्ने कुरा चाहिँ हामी येशु जस्तै बन्ने, उहाँको स्वरूपमा कन्फर्म इन्टु हिज इमेज भन्छ, होइन, येशु जस्तै बन्ने कुरा हो। अनि त्यो एकताको कुरा गर्दै गर्दाखेरि, एकताको कुरा चाहिँ तपाईँलाई मैले एफिसी 3:4 कहाँनिर देखिरहेको छु, यहाँनिर एफिसी 3 पवित्र आत्माले नै तिमीहरूलाई मेलमिलापमा ल्याउनु भएको हो, त्यस एकतालाई सकेसम्म जोगाइराख। पवित्र आत्माको एकता कायम राख भन्ने छ अर्को ठाउँमा, होइन, अर्को अनुवादमा। त्यो एकतालाई जोगाइराख्ने कुरा जुन छ, यो एकता चाहिँ हामीले क्लियर बुझ्नुपर्छ। यो एकताको मतलब के हो, यहाँनिर एकता बनाऊ भने चाहिँ नि, एकता जोगाइराख्ने भने चाहिँ कायम राख भने छ बाइबलमा, होइन, तपाईँ र मैले ल्याउने एकता सही एकता हुँदैन, तपाईँ र मैले त जोगाउनु पर्छ, एकता जोगाउने कुरा छ, होइन, एकता चाहिँ जोगाउने कुरा छ भनेर हामीले हेरिराखेका छौँ एकताको कुरा गर्दै गर्दा। त्यसले 4 उल्लेख गरिएको एकता पवित्र आत्माको उपस्थिति, त्यो अघि भर्खरै 4:3 एकता चाहिँ पवित्र आत्माको उपस्थितिलाई कायम राख्ने कुरा हो। जब पवित्र आत्मा तपाईँ र मेरो बिचमा हुनुहुन्छ, पवित्र आत्मा चाहिँ एकताको आत्मा हुनुहुन्छ। जो व्यक्तिमा पवित्र आत्मा छ, त्यो व्यक्ति पवित्र आत्माको उपस्थिति भएका हरेक व्यक्तिहरूमा चाहिँ एकता भइहाल्छ। त्यहाँ अर्को कुरै हुँदैन प्रियहरू, उसको नियत नै अर्को हुँदैन, त्यहाँ इगो बाँकी बस्दैन, त्यो एकता कायम हुन्छ। त्यसैले क्रिस्चियन येशूको शरीरको अङ्ग एक भएको हुन्छ प्रियहरू। तपाईँ पश्चाताप नपुगेर त्यो अर्को खालको गुटमा लाग्नुहुन्छ, किन तपाईँले परमेश्वरलाई बिर्सिनु भयो, बाहिरी बाहिरी बोक्रे सतही क्रिस्चियन भयो, त्यो काम लाग्दैन। पवित्र आत्मा तपाईँ र ममा उपस्थित हुनुभयो भने हामी कहिले पनि हाम्रो हृदयमा उहाँको आत्मा हुने बित्तिकै, उहाँको उपस्थिति हुने बित्तिकै, जसको जीवनमा पवित्र आत्माको उपस्थिति हुन्छ त्यहाँ एकता हुन्छ। एफिसी 3:3 तपाईँलाई अर्को अनुवादबाट म पढ्न चाहन्छु त्यो पद, एफिसी 4:3 वास्तवमा यो एकदमै महत्त्वपूर्ण कुरा छ। यो एफिसी 4:3 यो चाहिँ सरल अनुवाद अर्को खालको, पवित्र आत्माले नै तिमीहरूलाई मेलमिलापमा ल्याउनु भएको हो, त्यस एकतालाई सकेसम्म जोगाइराख। पवित्र आत्माले मेलमिलापमा ल्याएको, यहाँ अर्को अनुवाद तपाईँलाई म पढ्न चाहन्छु, शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर, यो अर्को अनुवादमा। यहाँदेखि अझ एउटा अनुवाद तपाईँलाई म पढ्छु, एउटा अर्को अनुवादमा चाहिँ आत्मा मार्फत तिमीहरू शान्तिपूर्वक एक अर्कामा सम्बन्धित छौ, शान्तिको बन्धनले यस सम्बन्धलाई अटुट राख्ने भरसक कोसिस गर। यहाँनिर कहिले पनि तपाईँ र मैले एकता ल्याउने कुरा छैन कि, तपाईँ र मैले एकतालाई कायम राख्ने कुरा छ। टाइम अलि गयो, एकैछिनमा म सिद्धाउँछु। त्यसकारणले जो मान्छे ख्रिस्टमा विश्वासी छ उसमा परमेश्वरको उपस्थिति, पवित्र आत्माको उपस्थिति छ, उसँग पवित्र आत्माको सङ्गति छ, ऊ एउटै विचारमा आउँछ, परमेश्वरको इच्छा गर्ने, महिमा गर्ने भावना आउँछ अनि एकतामा आउँछ। तर तपाईँलाई मैले यो एकताको कुरा गर्दै गर्दाखेरि एफिसी दुईको चारदेखि छसम्म चाहिँ एउटै आत्मा, एउटै प्रभु, एउटै परमेश्वर, त्यो चाहिँ फरक हो। त्यो एउटै त्यो एकता चाहिँ यो एकता होइन। त्यो भनेको चाहिँ उहाँ बाहेक अरू कोही छैन, उहाँले जे गर्नुहुन्छ अर्को त्यहाँ मिस्या हुँदैन, उहाँ एक्लै पवित्र हुनुहुन्छ, त्यो कुरा त्यहाँ आउँछ। त्यो हामीले त्यसरी बुझ्नुपर्छ, परमेश्वरको एउटै आत्मा भन्दै त्यो परमेश्वरको आत्माको कुरा, त्यो एकता, त्यो चार पदको चाहिँ एकता फरक कुरा हो। त्यसकारण त्यो कुरा हामीले बुझ्नुपर्छ। त्यसैले एफिसी चारको तिनमा चाहिँ फिलिपी दुईको दुईमा जस्तै हो। फिलिपी दुईको दुईमा मैले यहाँ राखेको छु जस्तो लाग्थ्यो। फिलिपी दुईको दुई कहाँ गयो? एकछिन, म फिलिपी दुईको दुई पढ्न लाग्छु, मैले यहाँ राख्न भ्याइन छु। फिलिपी दुईको दुई, दुईको दुईमा भनेको कुरा चाहिँ त्यो एकता कायम राख्नु, तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मति साथ, एउटै चित्तका भएर मेरो आनन्द पुरा गर। यो भनेको कुरा चाहिँ तपाईँ र ममा येशु ख्रिस्ट को परमेश्वरको आत्मा, पवित्र आत्माको उपस्थिति हुँदाखेरि चाहिँ यो एउटै मनको फिलिपी दुईको दुई हुन्छ। त्यो भनेको नै फिलिपी तिन दुईको पाँच हो। ख्रिस्टको आत्मा के अरे, ख्रिस्टको सोच, ख्रिस्टको मन हामीमा हुन्छ। अनि त्यो भनेको चाहिँ तपाईँले यहाँनिर देख्नुहुन्छ एउटै कुरा, अनि यहाँ देख्नुहुन्छ ख्रिस्ट तिमीहरूको बिचमा एक हुन्, तिमीहरूमा ख्रिस्टको मन हुनुपर्छ, जुन फिलिपी दुईको चारमा पावलले लेख्छन्, ख्रिस्टको मन, ख्रिस्टको सोच। अनि तपाईँलाई मैले दुईवटा पद दिएँ, एउटा चाहिँ फिलिपी दुईको दुई, एउटा चाहिँ एफिसी चारको तिन। त्यो एकता, त्यो भनेको चाहिँ पवित्र आत्माको उपस्थितिको कुरा। अनि त्यो 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 जब हुँदैन हुन्छ तब मात्र एफिसी चारको दुई हुन्छ, जुन चाहिँ त्यो चारवटा अनुग्रहको अभ्यास पवित्र आत्माको शक्तिमा हुन्छ, अनुग्रहको व्यवहार होइन, त्यसलाई कल्टिभेट गर्ने भने चाहिँ त्यसलाई बढाउने आफ्नो जीवनमा, त्यो आत्माको एकता कायम राख्न सक्ने कुरा त्यहाँ आउँछ। अनि त्यसको मतलब चाहिँ परमेश्वरको आत्मासँग घनिष्ठ सम्बन्ध, जुन कुरो यहाँनिर तपाईँले दोस्रो कोरन्थी 13:14 अन्तिममा यहाँ लिएको छ, प्रभु येशु ख्रिस्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहन्। यो पवित्र आत्माको सङ्गति तपाईँ र मसँग सधैँ रहनु भनेको चाहिँ अहिले भर्खरै हामीले जुन सबै कुरा हेऱ्यौँ नि, आत्माको एकता कायम। त्यसैले तपाईँ र मेरो जीवनमा पवित्र आत्माको उपस्थिति, परमेश्वरको उपस्थिति नै सबभन्दा ठुलो कुरा हो। तपाईँ र म क्रिस्चियन जीवनमा जिउने, त्यो चाहिँ स्वर्गीय स्थानमा बसालिएर परमेश्वरको पोइन्ट अफ भ्यूले हेर्ने मान्छे हो। त्यस्तो मान्छे चाहिँ साँच्चै परिवर्तन हुने भएको हुन्छ। अनि तपाईँ र मैले त्यो कुराको चाहना गर्नुपर्छ। अर्को कुरा, व्यक्तिगत व्यक्तिहरूमा परमेश्वरको आत्माको एकता बाँधिएको हुन्छन् उनीहरू, त्यसको मतलब चाहिँ जब व्यक्ति परमेश्वरको एकतामा हुन्छन्, कलसी 3:14 कुरा हुन्छ, सबैभन्दा बढी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा के अरे एकतामा एकसाथ बाँध्दछ। त्यो पवित्र आत्माको उपस्थिति, पवित्र आत्माको एकता, किनभने पवित्र आत्मा एकताको आत्मा हुन्छ। जब सबैसँग पवित्र आत्मा हुनुहुन्छ, हरेकले एकअर्काप्रतिको प्रेममा उनीहरू बाँधिएका हुन्छन्, एकअर्कामा उनीहरूमा केवल प्रेम हुन्छ। 15 त्यही कुरा छ, ख्रिस्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस्। साँच्चै तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाएका थियौ, तिमीहरू धन्यवादी हो। एकताको निम्ति, परमेश्वरको प्रेममा बाँधिनको निम्ति, ख्रिस्टको जस्तै सोच र हृदय हुनलाई हामी येशूको शरीरमा बोलाइएका छौँ। तपाईँ र म येशूको शरीरका अङ्गहरू हौँ, यो कुरा हामी यहाँ प्रष्ट देख्दछौँ। त्यसकारणले हामीले येशूको अनुसरण गर्ने भनेको चाहिँ परमेश्वरको आत्मामा जिउने, शान्तिको बन्धनमा जिउने, एकअर्कामा मिलापमा जिउने, क्षमाशील र प्रेम देखाएर जिउने, परमेश्वरको अनुग्रहमा उनीहरू ढुक्क भएका हुन्छन्। वास्तवमा शान्ति परमेश्वरद्वारा मात्र आउँछ। शान्तिको के भन्छ त्यसलाई, अथर अफ पिस भनेको चाहिँ शान्ति स्थापना गर्ने केवल परमेश्वर हुनुहुन्छ। त्यस कारण तपाईँ र ममा शान्ति आउनु हो भने हामीले आफैलाई परमेश्वरमा सरेन्डर गर्नुपर्छ। अनि दाजुभाइ दिदीबहिनी जो क्रिस्चियनहरूको बिचमा साँचो विजयी जीवन हुनलाई, परमेश्वरको उपस्थितिमा जिउने जीवन हुनलाई, हामीले अघि भनेको जस्तो परमेश्वर येशु प्रभुलाई अनुसरण गर्ने, अरू सबै कुरालाई त्याग्ने। त्योभन्दा उल्टा कुरा चाहिँ यहाँ लेख्यो, त्योभन्दा उल्टा कुरा जो येशुलाई त्यागेको छैन, शैतानको शक्तिले चलेको हुन्छ। छवटा कुराहरू छन् जसलाई परम प्रभुले घृणा गर्नुहुन्छ। अनि तपाईँले हितोपदेश छ अध्याय अरू पदहरू पनि पढ्नुहोस्। सातौँ चाहिँ जो उहाँको दृष्टिमा घृणित छन्, असत्य बोल्ने, झुटो साक्षी, दाजुभाइका माझमा झगडा उठाउने मानिस, त्यहाँ धेरै अरू पढ्नुहोस्। देख्नुहुन्छ तपाईँ र ममा ख्रिस्टको आत्माको एकता छ भने, अथवा हामी पक्का क्रिस्चियन हो भने यो कुरा त आउँदै आउँदैन। त्यस कारणले हामी साँच्ची नै परमेश्वरमा भरपूर भएर जिएका हुन्छौँ। जसरी शरीर एउटै छ यद्यपि त्यसका अङ्गहरू धेरै छन्, त्यसरी नै आत्मा पनि एक हुनुहुन्छ यद्यपि उहाँका वरदानहरू र कार्यहरू धेरै छन्। तपाईँ र मैले गर्ने कामहरू फरक छन्। हामीले मानिसहरूलाई विभिन्न किसिमले सेवा पुर्याउन सक्छौँ। अनि यो एउटा पद पढौँ, फिलिपी 4:13, जसले मलाई शक्ति दिनुहुन्छ उहाँ नै सब, म सब कुरा उहाँमा नै म सब कुरा गर्न सक्छु। त्यसैले परमेश्वरले दिएको शक्तिमा हामीले सबै कुरा गर्न सक्छौँ। अनि यहाँनिर किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुलाउनलाई परमेश्वर काम गरिरहन्छ। यहाँनिर त्यो पद त्यो चाहिँ अस्ति मैले हाले भनेको हाल्न भ्याएन छु। त्यस कारणले प्रियहरू हो, क्रिस्चियन जीवनमा आत्मिकी लडाइँ अनुसार विजयी जीवन, स्वर्गीय स्थानमा बसेको व्यक्तिको जीवन भनेको चाहिँ यस्तो जीवन। यो कुरो तपाईँ र मैले जिउनुपर्छ, यो कुरो अरूलाई सिकाउनुपर्छ। यो चाहिँ बाइबली हो, पार्टिसिपेटिङ परमेश्वरको विजयतामा सहभागी हुने जीवन। मलाई मेरो प्रार्थना छ तपाईँहरूलाई परमेश्वरले आशिष दिउन्, तपाईँहरूको जीवन यो वचन सुन्नु अगाडि र पछाडि परिवर्तन होस्, साँच्ची नै त्यो आनन्दको भरपुरी। अनि तपाईँले क्षमा दिन नसकेको मान्छेलाई क्षमा, तपाईँले परमेश्वरको शक्ति देख्न सक्नु भएको होस्। आउनुहोस् हामीहरू।